بسم الله الرحمن الرحيم. قال من هذه؟ اس جبار اور ظالم بادشاہ نے پوچھا، یہ آپ کے ساتھ کون ہے؟ قال اختی، ابراہیم علیہ السلام نے کہا کہ وہ میری بہن ہے، اور بہن کہنے کی تین وجہ آپ کو بتلائی تھی. فأتى سارۃ، ابراہیم علیہ السلام اس ظالم کے دربار سے نکل کر کے حضرت سارا کے پاس تشریف لائے. ارشاد فرمایا، اے سارا، لیس علی وجہ الارض مؤمن غیری وغیرکی. یہاں الارض سے مراد ہے اس علاقے میں، اس علاقے کی سرزمین پر میرے اور تمہارے سوا کوئی مومن نہیں ہے. یہ کافروں کا علاقہ ہے، ایک تم ایمان والی ہو اور ایک میں ایمان والا ہوں، اسی لیے اسی ایمانی نسبت پر میں نے تجھے بہن کے لفظ سے تعبیر کیا ہے بادشاہ کے سامنے. معلوم ہوا کہ اس طرح وجہ گھر والوں کو بتلا دینی چاہیے تاکہ دونوں کا جواب صحیح ہو جاوے. وَإِنَّهَا ذَا سَأَلْنِ، اور اس ظالم نے مجھ کو سوال کیا تھا. فَأَخْبَرْتُهُ، تو میں نے اس کو جواب میں یہ کہا، أَنَّكِ أُخْتِ، تو میری بہن ہے. فَلَا تُكَذِّبِينِ، لہٰذا تو مجھے جھوٹی مت ٹھہرانا، جھٹلانا مت. یعنی میں نے جو جواب دیا تھا وہی جواب تمہارا بھی رہنا چاہیے، میرے اور تمہارے جواب میں فرق نہیں آنا چاہیے. میں نے ایمانی نسبت پر کہا تھا کہ میری بہن ہے، تو تو بھی یہی جواب دینا کہ میں ان کی بہن ہوتی ہوں. فأرسل إليها، اس ظالم جابر نے حضرت سارا کو بلانے کے لیے بھیجا. جب حضرت سارا اس ظالم کے دربار میں پہنچی تو وہ حضرت سارا کو اپنے ہاتھ سے پکڑنے گیا، یعنی زنا بالجبر کی ظالم نے کوشش کی، زبردستی حضرت سارا کے ساتھ غلط کام کا اس نے ارادہ کیا. فأخذ، گر پڑا. فأخذ، گر پڑا. دوسرا ترجمہ، اس کے ہاتھ سوکھ گئے، شل پڑ گئے، یعنی اپنے آپ کو روک نہیں سکا، کھڑا نہیں رکھ سکا. کہ بھئی آدمی جو کھڑا رہتا ہے تو ایک قوت امساک غیبی اور قدرتی اللہ نے دی ہے، اب وہ قوت ممسکہ نہ رہے تو ان بیلنسنگ ہو جاوے اور آدمی گر پڑے. تو اس طرح ہوا کہ وہ اپنے آپ کو سنبھال نہیں سکا اور گر پڑا. یہ حضرت سارا کی عفت پر اللہ کی مدد ہے کہ حضرت سارا ایسی عفیفہ اور پاک دامن عورت تھی کہ وہ ظالم جابر غلط حرکت کرنے گیا تو اللہ کی مدد آئی اور پورا بدن اس کا شل پڑ گیا. فقال، ظالم کہنے لگا، اے سارا، تو اللہ سے دعا کر دے میرے لیے، یعنی میری یہ حالت دور ہو جاوے، میرا جو ہاتھ شل پڑ گیا ہے، میں جو زمین پہ گر پڑا ہوں، یہ میری تکلیف دور ہو جاوے، ایسی تو میرے لیے دعا کر دے. ولا ادر کی، میں تجھے کوئی نقصان نہیں پہنچاؤں گا، یعنی میں وعدہ کرتا ہوں کہ تیرے ساتھ کوئی غلط حرکت نہیں کروں گا، लेकिन मुझे इस हालत से नजात दिलाने की दुआ कर दे। हजरत सारा ने अल्लाह से दुआ मांगी, फउतली का जालिम उस हालत से छुटकारा पा गया, यानी जो उसका बदन शल हो गया था और जो है बुरी हालत हो गई थी वो खत्म हो गई और फिर से पहले जैसा हो गया, शिफा याब हो गया, तंदुरुस्त हो गया। बाज़ रिवायतों में है कि जैसे ही उसने गलत हरकत का इरादा किया जमीन फटी और वो धसने लगा, जमीन में धसने लगा। हालांकि उसका अपना महल था लेकिन वो जमीन में धसने लगा। जैसे ही धसने लगा तो हजरत सारा को चिल्लाता है, सारा अल्लाह से दुआ करके मुझे बचा ले, मैं तुझे कुछ नहीं करूंगा, मैं तुझे छोड़ दूंगा, इस तरह वो चिल्लाने लगा। जैसे अंबिया शफीक होते हैं उनकी बीवियां भी बहुत मेहरबान हुआ करती है, इसीलिए हजरत सारा ने दुआ कर दी कि चलो ये तोबा करता है और आइंदा नुकसान न पहुंचाने का अज़्म मुसम्मम करता है तो मैं दुआ कर दूं उसके वास्ते। दुआ कर दी, फौतली का पहले जैसा था वैसा ही हो गया, लेकिन उसकी तबीयत में जो बदफैली की आदत पड़ी हुई थी, गलत काम का उसका मिजाज बना हुआ था, वो शैतानी नफसानी गंदे जज्बात फिर जोश में आए और फिर से उसने हजरत सारा को सुम्मतना वलहा सानिया, जब भला चंगा हो गया तो दोबारा हजरत सारा पर दस्त दराजी करने गया, दोबारा जिना करने की तरफ माइल हुआ अच्छा होने के बाद। फ़ौखिज़ा मिसलहा, तो दोबारा उसको ऐसा ही हो गया। पहली मर्तबा जैसे वो जमीन पर गिर पड़ा था, हाथ शल हो गया था, धस गया था, ऐसा ही दोबारा हो गया। अव अशद्द, या पहली मर्तबा के मुकाबले में और ज्यादा सख्त हालत खराब हो गई, पहले के मुकाबले में इस मर्तबा और ज्यादा हालत सख्त खराब हो गई। फकाल, तो फिर से वो जालिम कहने लगा, ए सारा मेरे लिए दुआ कर दो, मैं तुमको कोई नुकसान नहीं पहुंचाऊंगा। उसको भी यकीन हो गया कि ये कोई जो है गैबी ताईद वाली औरत है, गैबी मदद उसके साथ शामिल हाल है, और जब तक ये दुआ नहीं करेगी वहां तक मेरा हाल ठीक नहीं होगा, इसीलिए वो हजरत सारा से दुआ करवा रहा है और समझ गया कि इसकी बद्दुआ मुझे लग रही है या इसके साथ अल्लाह की मदद है और उस मदद की बुनियाद पर मेरे साथ ये हाल हो रहा है, इसीलिए इसी से मैं दुआ करवाऊं। फकाल उद्उल्लाह ली वला अदुरु की, कहा तुम मेरे लिए अल्लाह से दुआ कर दो, मैं तुमको कोई नुकसान नहीं पहुंचाऊंगा। फिर हजरत सारा ने दुआ कर दी, फिर जैसे के था वैसा भला चंगा हो गया। तो अब उस जालिम जाबिर ने अपने किसी दरबान को बुलाया, हजबती ही ये हाजिबुन की जमा है, हाजिब के माने दरबान। उसने अपने दरबान को बुला के कहा कि तू मेरे पास कोई इंसान नहीं लाया, यानी तुमने मुझे रिपोर्ट दी थी ने कि अपने मुल्क से एक आदमी गुजर रहा है जिसके साथ बहुत हसीना प्यारी औरत है, तो वो जो औरत को मैंने पकड़ के लाने के लिए कहा था वो औरत बज़ाहिर कोई इंसान नहीं है। इन्नमा अतैतनी भी शैतान, तू तो मेरे पास कोई जो है भूतड़ी लाया है, डाकण लाया है, तू मेरे पास शैतान लाया है, ऐसा क्यों कहा? दरअसल लफ्ज़े शैतान का इतलाक जो भी शरारत और शरकशी करे, चाहे इंसान में से, चाहे जिन्नात में से, चाहे जानवर में से, सब पर यह लफ्ज़ बोला जाता है। ख़ास तौर पर जो जिन शरकश होते हैं उनके लिए यह लफ्ज़ बोला जाता है। और उस ज़माने के मिस्री लोग जिन्नात के मामले को बहुत बड़ा मामला समझते थे, और वो यूं समझते थे कि इस दुनिया में जो कुछ बज़ाहिर आम आदत के ख़िलाफ़ होता है, खर के आदत होता है, ये जिन्नातों का अमल होता है, जिन्नातों के तसर्रुफ से होता है, वो ऐसा समझा करते थे। जैसे अपने यहाँ भी यही है माहौल कि रात के अंदर पलंग ज़रा सी हिली तो कहा कि कोई जिन्नात मामा आ गया, किसी के यहाँ रात को कुछ ढक्कन खुल गया तपेली का तो कहा जिन्नात ढक्कन खोल के खा जाता है हमारे यहाँ से, किसी साथी का चलते चलते पैर लग गया तो कहा रात को मुझे कोई उठा रहा था बाकायदा, ऐसा हो गया। सब चीज़ें उसकी तरफ लोग मनसूख करते हैं। तो कहा इन्नमा अतई तनी भी शैतान, तुम तो मेरे पास कोई शैतान लाए हो, जाओ ले जाओ इसको। और इतना ही नहीं, उस मिस्री बादशाह ने अपनी बेटी जिसका नाम हाजरा या आजर था, वो हजरत सारा को खिदमत में दे दी। फअखदमा हाजरा, अखदम के फाइल मिस्री जालिम, हा का मर्जा सारा, कि मिस्री जालिम ने अपनी बेटी हाजरा हजरत सारा को खिदमत में दे दी। हाजर आजर दोनों नाम मनकुल है। फअतत हु, हजरत सारा हाजर को लेकर इब्राहिम के पास आई, हजरत सारा हाजर को लेकर इब्राहिम के पास आई, और वो खड़े खड़े नमाज पढ़ रहे थे। देखिए ये है गुड़ की बात कि जब से उस जालिम ने हजरत सारा को अपने महल में तलब किया तब से हजरत इब्राहिम अलैहिस्सलाम नमाज में दुआ में मशगूल हो गए थे कि अल्लाह की मदद मुतवज्जे हो जावे, तो नमाज में मशगूल थे, खड़े हुए थे नमाज के अंदर। बाज़ रिवायतों में हैं कि महल की जितनी दीवारें थी वो बतौर मौजिज़ा इब्राहिम अलैहिस्सलाम के लिए शीशे के मिसल हो गए, और बाहर खड़े खड़े अंदर के सारे मनाजिर आपके सामने थे। और ये अल्लाह ने इसलिए किया कि ताकि बीवी के ऊपर एतमाद इत्मीनान बरकरार रहे, इसलिए कि अगर ये न होता तो शायद नबी के दिल में बीवी के बारे में शक आ जाता कि मेरी बीवी को अंदर बुला करके जालिम ने उसके साथ बदफ़ैली की है। चाहे वो आकर न बतावे लेकिन दिल में शक को मकाम मिल जाता, जगह मिल जाती, इसलिए तमाम दीवारें मिसले शीशा कर दी गई थी। और इब्राहिम अलैहिस्सलाम सारा मंजर देख रहे थे ताकि बीवी के बारे में इत्मीनान रहे। फ़ाओमा अबियदिही महयन, इब्राहिम अलैहिस्सलाम ने चालू नमाज ही अपने हाथ से इशारा किया कि क्या हाल रहा, खैरियत तो है। महयन यहाँ तनवीन के साथ है, बास किताबत में नून साकिन के साथ है महयन, और एक नुस्खे के अंदर मीम के साथ है महयम, यानी कैसा रहा मामला। तो हजरत हाजरा ने पूछा, जवाब दिया हजरत सारा ने, रद्दल्लाहु कैदल काफिरी, अल्लाह ताला ने काफिर की साजिश को मरदूद बना दिया, नाकाम कर दिया, यानी जालिम जाबिर जो मेरे साथ गलत हरकत करना चाहते था अल्लाह ने उसकी साजिश को मुअत्तल फरमा दिया। कैसे मुअत्तल किया, उसका जिस्म ही मुअत्तल हो गया, बेहोश हो गया, जमीन पे गिर पड़ा, हाथ शल हो गया या जमीन के ऊपर धसने लगा, इस तरह हुआ उसको। काफिर का लफ्ज कहा या हजरत सारा ने फाजिर का लफ्ज कहा। गर्ज ये कि हजरत इब्राहिम अलैहिस्सलाम को अपनी जौजा की इस्मत और इफ्फत की कितनी फिक्र होगी कि उन्होंने नमाज ही में इशारे से पूछ लिया। और मुमकिन है कि उनकी शरीयत में इस तरह इशारे से कलील जबान से बोले बगैर पूछने की गुंजाइश हो। रद्दल्लाहु कैदल काफिरी अविल फाजिरी फी नहरिही, अल्लाह ने उसके कैद और मकर को उसके गले में वापिस कर दिया। क्या मतलब गले में वापिस करने का? यानी उसका मकर उसी पर उलट गया, उसी का मकर उसी पर पड़ा। जैसे कुरान में है ना, वला यहीकुल मकर सय्यु इल्ला बि अहली, यानी उसका मकर उसी पर पड़ा कि वो मेरी तरफ गलत नीयत से हाथ बढ़ाने गया तो अल्लाह ताला ने उसको बेहोश करके जमीन पर गिरा दिया, शल कर दिया, अल्लाह ने उसको धसा दिया। और उसने खिदमत में अपनी बेटी हाजर मुझे दे दी। यहां रिवायत पूरी हो गई। अब हजरत अबू हुरैरा रदी अल्लाहु ताला अन्हो का जुमला है जो जायद इसमें शामिल किया उन्होंने, फतिल का उम्मुकुम या बनी मा इस्समा, ये आसमान के पानी के बेटो यही हाजर तुम्हारी माँ है, ये आसमान के पानी के बेटो यही हाजर तुम्हारी माँ है। क्या मतलब? ए बनी इस्माइल, यही हाजर तुम्हारी माँ है। चूंकि मक्का और उसके अतराफ के अरब हजरत इस्माइल अलैहिस्सलाम की औलाद में से है, और हजरत इस्माइल की अम्मा यही हाजर, यही आजर, इसीलिए कहा कि यही तुम्हारी माँ यानी दादी अम्मा है, जद्दए आला है। और माई समा क्यों कहा? नसब की पाकीजगी की ताबीर है कि तुम्हारा नसब बड़ा पाकीजा, इसलिए कि तुम्हारे अब्बा इब्राहिम और जो है तुम्हारी अम्मा हजरत हाजरा, इतना पाकीजा नसब है तुम लोगों का जिस तरह आसमान का पानी बिल्कुल साफ सुथरा होता है, उसमें किसी तरह की भी गंदगी की आमेजिश नहीं होती, इस तरह ए बनु इस्माइल तुम्हारा नसब भी बिल्कुल साफ सुथरा है। नंबर दो, या बनी माई समा के जरिए हजरत अबू हुरैरा ने इशारा किया माए जमजम की तरफ कि ए जमजम के कुएं के अतराफ में आबाद होने वालों, ए जमजम के कुएं के आजू बाजू रहने वालों, ये हाजर तुम्हारी अम्मा जान है। और इसको माई समा क्यों कहा गया? समा वाले अल्लाह ने अपने फजल से ये जमजम दिया हुआ है, इस एतबार से ये जुमला कहा गया। और तीसरी बात ये है कि अरब के बनु इस्माइल लोग ये बंजराना जिंदगी गुजारते थे, वंजारों जैसी जिंदगी। चूंकि ये लोग सहरा में रहते थे, जंगलात में रहते थे, बाकायदा इनके पास पानी का कोई निज़ाम नहीं था, दरिया नहीं था, तालाब नहीं था, हौज नहीं थे, बाकायदा कोई कुएं नहीं थे, बस माँ इस समय यानी बारिश पर इनका गुजरान होता था। बारिश बरसे उसका पानी जमा कर लो, पानी इस्तेमाल करो, और उसी में वो अपना साल गुजारते थे। तो बारिश के पानी पर उनकी जिंदगी, खेती, सब चीजों का मदार था। इसलिए हजरत अबू हुरैरा ने कहा या बनी माँ इस समा। फिर यहाँ रावी ने निहायत इख्तिसार से काम लिया है। तफसीली रिवायत के अंदर ये है कि चूंकि हजरत सारा और हजरत इब्राहिम के निकाह के कई साल गुजर गए, 50 से ज्यादा साल, लेकिन औलाद नहीं थी उनके यहाँ। इसीलिए हजरत सारा ने बजाते खुद जो अपनी खिदमत के लिए खादिमा मिली थी, वो खादिमा हाजर आजर के साथ हजरत इब्राहिम का निकाह करा दिया खुद से हजरत सारा ने, कि ये मेरी खिदमत के लिए उस जालिम ने अपनी बेटी हवाले की है, आप उसके साथ निकाह फरमा लीजिए। तो फिर हजरत इब्राहिम अलैहिस्सलाम का दूसरा निकाह हाजरा के साथ हुआ, खुद हजरत सारा की पेशकश के जरिए से। इस तरह वो हजरत इब्राहिम के निकाह में आई। इससे मालूम हुआ कि हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की दादी अम्मा हजरत हाजरा ये शहजादी थी, आला नसब वाली औरत थी, और उसी से फिर ये पूरी बनी इस्माइल की औलाद चली और ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की दादी अम्मा बनी हजरत हाजरा रदी अल्लाहु ताला अन्हा। जी
وبه قال حدثنا عبيد الله بن موسى أو قال ابن سلام عنه قال حدثنا ابن جريج عن عبد الحميد بن جبير عن سعيد بن المسيب عن أم شريك رضي الله عنها وعنه أن رسول الله صلى الله عليه وسلم أمر بقتل الوزغ وقال وكان ينفق على إبراهيم عليه السلام.
سند میں دیکھیے ذرا، امام بخاری کے استاد عبید اللہ ابن موسیٰ، برابر اس کے بعد لفظ آیا ہے او، یہ محمد ابن سلام، یہ بھی امام بخاری رحمت اللہ علیہ کے اکابر اساتذہ میں سے ہے. اب یہ جو روایت ہے اس بارے میں اولاً امام بخاری کو یوں شک ہوا کہ میں نے یہ روایت اپنے استاد عبید اللہ ابن موسیٰ سے سنی تھی، اسی لیے حدثنا عبید اللہ ابن موسیٰ لکھا. پھر ان کو یقین ہو گیا کہ نہیں، میں نے اپنے استاد محمد ابن سلام سے یہ روایت سنی تھی، اسی لیے او کہہ کر ابن سلام انہ کا لفظ انہوں نے بڑھایا. کہتے ہیں کہ حضرت ام شریک، ان کا نام غزیہ ہے یا غزیلہ العامریہ الانصاریہ ہے، رضی اللہ تعالی عنہا و عنہم، کہ نبی کریم صلی اللہ علیہ وسلم نے سام ابرس گرگٹ چھپکلی کو قتل کرنے کا حکم دیا، اور یوں ارشاد فرمایا کہ حضرت ابراہیم علیہ السلام کے لیے نمروز نے جو آگ جلائی تھی اس پر وہ پھونک مارتا تھا، یعنی نمروز ظالم نے حضرت ابراہیم علیہ السلام کے لیے بڑی آگ جلائی تھی. قالوا حرقوہ وانصروا آلہتکم، کہ آگ جلا کر کے اپنے بتوں کی مدد کرو، یعنی ابراہیم کو آگ میں جلا ڈالو اور جلا کر اپنے بتوں کی مدد کرو. تو وہ جو آگ جلوائی تھی ابراہیم علیہ السلام کے لیے اس میں یہ پھونک مارنے کا کام کرتا تھا. لیکن ایک بات ذہن میں رکھیے، ایک چھپکلی یا ایک گرگٹ اس آگ میں پھونک مارے اس سے کوئی بڑا فرق پڑنے والا نہیں، لیکن اس حرکت شریرہ سے ان جانوروں میں انسان کی دشمنی کا اندازہ ہوا کہ یہ انسان کے دشمن ہیں. موقع ملا تو عداوت کا اظہار کیا، ہویا ان جانوروں کی فطرت ہی کے اندر انسان کو ستانے کا جذبہ موجود ہے. اسی لیے جب موقع ملا تو انہوں نے اپنی عداوت کا اظہار کیا، اگرچہ ان کی پھونک سے کچھ ہوگا نہیں لیکن عداوت تو ظاہر کر ہی ڈالی، جتنا موقع ملا اتنا کر ہی ڈالا انہوں نے. تو یہاں چونکہ حضرت ابراہیم علیہ السلام کا ذکر خیر آیا، یہ ترجمۃ الباب سے مناسبت والا لفظ ہے. فقہائے کرام فرماتے ہیں सताने वाले जानवर को मौका मत दो, पहले ही उनको कत्ल कर डालो। जी
لما نزلت الذين آمنوا ولم يلبسوا إيمانهم بظلم قلنا يا رسول الله أينا لا يظلم نفسه قال ليس كما تقولون لم يلبسوا إيمانهم بظلم بشرك أولم تسمعوا إلى قول لقمان لابنه يا بني لا تشرك بالله إن الشرك لظلم عظيم.
حضرت عبد الله ابن مسعود رضي الله تعالى عنه وعنهم وعنا جميعا فرماتے ہیں کہ جب یہ آیت قرآن کی نازل ہوئی، سورہ انعام کی آیت ہے، الذین آمنوا ولم يلبسوا ایمانهم بظلم اولئک لهم الامن وهم مهتدون. آیت کا ترجمہ کیا ہوگا؟ جو لوگ ایمان لائے اور اپنے ایمان کے اندر کسی طرح کے ظلم کو خلط نہیں ہونے دیا، ملنے نہیں دیا، انہی لوگوں کے لیے امن ہے اور وہی لوگ ہدایت یافتہ ہے. تو آیت میں ظلم تنوین برائے تنکیر، کسی طرح کا ظلم ایمان میں نہ ملنا چاہیے تو امن و امان بھی ملے گا اور ہدایت یاب ہے ایسا کہا جائے گا. ابھی آیت کے نزول پر صحابہ کو بڑا فکر ہو گیا، عرض کرنے لگے اے اللہ کے رسول، ہم میں کون ہے جس نے اپنی جان پر ظلم نہ کیا ہو، کچھ نہ کچھ ظلم گناہ کی شکل میں تو ہو ہی جاتا ہے. اور اللہ تعالیٰ نے آیت میں بڑی کڑی شرط لگا دی کہ کسی طرح کا ظلم ایمان میں ملنا نہیں چاہیے. اور آیت تو کہتی ہے کہ بھائی، اور ہمارا حال یہ ہے کہ کچھ نہ کچھ ظلم بشکل گناہ ہو ہی جاتا ہے، اسی لیے ہمارا کیا ہوگا. اولئک لہم الامن وہم مہتدون والی بشارت سے ہم محروم ہو جائیں گے. اس کا ان صحابہ کرام کو ڈر ہوا. قلنا یا رسول اللہ، ہم نے عرض کیا کہ اللہ کے رسول، ہم میں کون ہے جس نے اپنی جان پر ظلم نہ کیا ہو. اب نبی کریم صلی اللہ علیہ وسلم نے آیت سمجھائی، پیارو لیس کما تقولون، آیت کا یہ مطلب نہیں ہے جو تم کہہ رہے ہو، سمجھ رہے ہو، یہ مطلب نہیں ہے. یہاں ظلم سے مطلب ہے شرک. اب آیت کا مطلب کیا ہوگا؟ جس نے اپنے ایمان میں شرک کو نہیں ملنے دیا وہ لوگ امن و امان اور ہدایت پر ہے. ایمان میں شرک کی ملاوٹ نہیں ہونے دیے، ورنہ گناہ تو ہر ایک سے کچھ نہ کچھ ہو جاتا ہے. آیت میں گناہ مراد نہیں ہے، کیا مراد ہے؟ شرک. اب آیت کا مطلب کیا نکلے گا؟ الذین آمنوا، جو ایمان لائے، ولم یلبسوا ایمانہم بظلم، اپنے ایمان میں کسی طرح کا شرک ملنے نہیں دیا، اولئک لہم الامن وہم مہتدون. اور ظاہر بات ہے کہ صحابہ کرام اپنے ایمان میں شرک کو ملاتے نہیں تھے، شرک سے اپنے ایمان کو پاک رکھتے تھے. یہ ہے آیت کریمہ کا مطلب. پھر استدلال کیا، دیکھیے نبی کریم صلی اللہ علیہ وسلم کا استدلال کتنا زبردست استدلال ہے. کیا تم نے حضرت لقمان کی بات نہیں سنی جو اپنے بیٹے کو کہہ رہے تھے؟ اس میں ظلم کی تفسیر موجود ہے. یا بنی لا تشرک باللہ ان الشرک لظلم عظیم، پیارے بیٹے شرک مت کر اللہ کے ساتھ، یقیناً شرک کرنا بہت بڑا ظلم ہے. دیکھیے حضرت لقمان نے شرک کو ظلم قرار دیا، لہذا اس آیت کریمہ میں بھی شرک سے مراد کیا ہے؟ ظلم. سمجھ گئے بھائی آیت کا مطلب؟ لیکن سوال یہ ہے کہ ترجمت الباب سے کیا ربط ہے؟ ابراہیم علیہ السلام کا تذکرہ چل رہا ہے تو اس سے روایت کا کیا ربط ہے؟ مطلب تو سمجھ میں آ گیا، تو اب سمجھیے ربط تو اس کا. تو کہا آگے پڑھو، الذين آمنوا ولم يلبسوا إيمانهم بظلم أولئك لهم الأمن وهم مهتدون وتلك حجتنا آتيناها إبراهيم على قومه. تو کہ بعد والی آیت میں ابراہیم علیہ السلام کا تذکرہ آیا ہے نا, یہ ہے ربط اس روایت کا. دیکھ لیا حضرت امام بخاری آپ کو ذہین بنانا چاہتے ہیں کہ کس طرح ربط پیدا کرنے کا. تو کہا بعد والی آیت میں ابراہیم علیہ السلام کا تذکرہ ہے, یہ جو ہے ربط ہو جائے گا. اور یوں بھی کہتے ہیں کہ یہ جو آیات چل رہی ہے یہ حضرت ابراہیم علیہ السلام کے اقوال قرآن میں منقول ہے. الذین آمنوا ولم یلبسوا والی آیات یہ اقوال ابراہیمی قرآن میں نقل کیے گئے ہیں. اور بعض حضرات کہتے ہیں کہ یہ آیت امت محمدیہ کے لیے ہے ہی نہیں, بلکہ یہ حضرت ابراہیم علیہ السلام اور ان کی امت کے حق میں نازل ہوئی ہے جس کو قرآن نے نقل کیا. اور اب ہم اس ضابطے پر آئیں گے, شرائع من قبلنا کی بات اگر نقل ہو اور اس کو رد نہ کیا جائے تو وہ بھی اس امت کے لیے دلیل بنے گی, جیسا کہ فوز القبیر میں آپ نے پڑھا ہے اس طریقے سے. تو یہ ابراہیم علیہ السلام ہی کا تذکرہ چل رہا ہے, ان کے اقوال چل رہے ہیں, سیاق و سباق میں ان کا واقعہ ہے. یہ ہیں دلیل, یہ ترجمۃ الباب سے ربط. جی حضرت ابراہیم علیہ السلام کے لیے ایک اور باب امام بخاری قائم فرما رہے ہیں, لیکن کوئی ٹائٹل نہیں لگایا, شیرشک مٹھاڑو نہیں لگایا, اس لیے یہ سابقہ باب کی ایک فصل سمجھ لینا چاہیے. یہاں چند آیتوں کی طرف اشارہ کر کے اس کی تفسیر کرنا چاہتے ہیں. اصل میں تو ابراہیم علیہ السلام کے متعلق قرآن مجید کے اندر آیا فَأَقْبَلُوا إِلَيْهِ يَزِفُّونَ, گویا آیت ہی کو امام بخاری نے اپنے حسین معمول کے مطابق ترجمۃ الباب کا جزو بنا دیا. اور اس آیت میں جو ابراہیم علیہ السلام کا واقعہ ہے اس کی طرف اشارہ کر دیا. یزفون کا معنی کیا؟ اسرعوا, تیزی سے دوڑ دوڑ کے آئے. نسلان فی المشی یعنی تیزی سے دوڑ کر کے حضرت ابراہیم علیہ السلام کی طرف آئے, گویا کہ یہ لوگ میلے میں گئے ہوئے تھے اور میلے کے بعد یہ لوگ بڑی تیزی سے دوڑتے ہوئے حضرت ابراہیم علیہ السلام کے پاس پہنچے. کیوں؟ وہ بتوں کو ٹوٹا ہوا دیکھ کر کے, کہ بھائی ابراہیم ہی ان کا تذکرہ کر رہے تھے, لہذا ابراہیم ہی نے ان بتوں کو توڑا ہوگا, اسی لیے دوڑ کر حضرت ابراہیم کے پاس آئے حقیقت حال معلوم کرنے کے واسطے. جی
وبه قال حدثنا إسحاق بن إبراهيم بن نصر قال حدثنا أبو أسامة عن أبي حيان عن أبي سفيان عن أبي هريرة رضي الله عنه قال أُذي النبي صلى الله عليه وسلم يوما بلحم فقال إن الله يجمع يوم القيامة في قيامة الأولين والآخرين في صعيد واحد ويسمع.
دیکھیے بھائی, گوشت لایا گیا تو حضور کی توجہ مبارک آخرت کی طرف گئی. کتنی بڑی بات ہے, یہ روایت ابھی ابھی گزری ہے کچھ عرصہ پہلے ہی. جی ایک لفظ تھوڑا بدلا ہوا ہے, وَيُنْفِذُهُمُ الْبَصَرُ, کیا معنی؟ کہ دیکھنے والے کی نگاہیں تمام کو دیکھ سکے گی, اسی لیے کہ میدان قیامت کی زمین ہموار ہوگی. چلو ہاں, سورج قریب ہوگا, پکارنے والے کی آواز سب سن سکیں گے, سورج قریب ہوگا, اور پوری حدیث شفاعت جو ہے انہوں نے بیان کی. اب اس حدیث شفاعت کو بیان کرتے کرتے کیا فرمایا؟ جی
وَيَأْتُونَ إِبْرَاهِيمَ فَيَقُولُونَ أَنتَ نَبِيُّ اللَّهِ الله وخليله من الأرض اشفع لنا إلى ربك فيقول وذكر كذباته نفسي اذهب إلى موسى تابع أنس رضي الله عنه عن النبي صلى الله عليه وسلم.
تو کہا میدان محشر میں موجود لوگوں کا مجمع, بڑے بڑے ان کے نمائندہ لوگ یکے بعد دیگرے حضرت ابراہیم کی خدمت میں پہنچیں گے. یعنی پہلے دوسرے نبی کے پاس گئے تھے, پھر سب نے منع کیا, تو پھر ابراہیم علیہ السلام کے پاس آئیں گے اور کہیں گے کہ آپ اللہ کے نبی ہو, زمین میں اللہ کے خلیل تھے, آج اللہ کی بارگاہ میں آپ ہماری سفارش کیجئے. تو ابراہیم علیہ السلام کہ قذبات کا بھی تذکرہ کیا, اینچ پینچ باتوں کا, اور ابراہیم علیہ السلام نے کہا مجھے اپنا ہی فکر لاحق ہے, مجھے اپنا ہی فکر لاحق ہے, جاؤ تم حضرت موسیٰ علیہ السلام کے پاس. تو چونکہ حدیث شفاعت میں حضرت ابراہیم علیہ السلام کا تذکرہ ہے, ان کے اس جواب کا تذکرہ ہے, اور ترجمۃ الباب حضرت ابراہیم علیہ السلام کے متعلق ہے, اس لیے امام بخاری نے یہ روایت کو یہاں ذکر کیا ہے. چلو.
وبه قال حدثنا احمد بن سعيد ابو عبد الله قال حدثنا وهب بن جرير عن ابيه عن ايوب عن عبد الله بن سعيد بن جبير عن ابيه عن ابن عباس رضي الله عنهما وعنهم عن النبي صلى الله عليه وسلم قال يرحم الله ام سليم ام اسماعيل لولا انها عجلت لكان سمسم عينا معينا.
آگے یہ روایت بہت لمبی آ رہی ہے, یہاں اس کا ایک جز ہے. حضرت عبداللہ ابن عباس رضی اللہ تعالی عنہما وعنہم سے مروی ہے, نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا اللہ تعالی اسماعیل کی اماں حاجر پر رحم فرماوے, اگر وہ اجلت نہ کرتی تو زمزم کا پانی جاری رہنے والا بہنے والا ایک چشمہ ہوتا. زمزم خالص اللہ کی نعمت کے طور پر ظاہر ہوا, کسی عمل کرنے والے کا عمل اس میں داخل نہیں. اب وہ تو جب اس کا چشمہ جبرائیل کے ایڑ مارنے سے یا پر مارنے سے جاری ہوا, تو ماں ہاجرہ نے اس کے ارد گرد منیر بنا دی, پار باندھ دی اور پانی کو روک لیا. اگر ماں ہاجرہ پار نہیں بناتی تو یہ بہنے والا چشمہ ہوتا اور دنیا میں دور دور بہتا رہتا. اب یہاں روایت میں لفظ آیا ام اسماعیل یعنی ہاجرہ, اور وہ ابراہیم علیہ السلام کی زوجہ, یوں کر کے ترجمۃ الباب سے ربط ہوگا. جی.
وقال الأنصاري قال وقال الأنصاري حدثنا ابن جريج قال أما كثير ابن كثير
پہچانتے ہو اس انصاری کو؟ وقال الأنصاري پہچانتے ہو اس انصاری کو؟ ارے امام بخاری مراد ہے, محمد ابن اسماعیل الأنصاری. چلو.
قال الأنصاري حدثنا ابن جريج قال أما كثير ابن كثير فحدثني قال إني وعثمان بن أبي سليمان جلس مع سعيد بن جبير فقال ما هكذا حدثني ابن عباس رضي الله عنهما ولكنه قال أقبل إبراهيم بإسماعيل وأمه وهي ترضعه معها شنة لم يرفعه.
اب یہ جو روایت ہے کثیر ابن کثیر رحمت اللہ علیہ فرماتے ہیں کہ مجھے یہ روایت بیان کی, فحدثنی مجھے یہ روایت بیان کی, اور میں یعنی کثیر ابن کثیر عثمان ابن ابی سلیمان, ہم لوگ حضرت سعید ابن جبیر رضی اللہ سعید ابن جبیر رحمت اللہ علیہ کے ساتھ بیٹھے ہوئے تھے. سعید ابن جبیر فرمانے لگے کہ میرے سامنے حضرت عبداللہ ابن عباس نے یہ روایت اس طرح بیان نہیں کی, لیکن اس طرح مجھے کہا تھا کہ اقبل ابراہیم. دراصل ایک دن یہ لوگ سب حضرت سعید ابن جبیر کے ساتھ بیٹھے ہوئے تھے, یہ کثیر ابن کثیر عثمان ابن ابی سلیمان عبداللہ ابن عبد الرحمن یہ سب لوگ اور دوسرے چند لوگ حضرت سعید ابن جبیر کے ساتھ بیٹھے ہوئے تھے مسجد کے بالائی حصے میں رات کے وقت پر. تو اس دن حضرت سعید ابن جبیر بڑے اچھے موڈ میں تھے, فرمانے لگے کہ مجھے جو پوچھنا ہو پوچھو قبل اس کے کہ تم مجھے نہ دیکھ پاؤ, یعنی میری موت سے پہلے جو حدیثیں سننی ہو سن لو, پوچھو کیا پوچھنا ہے. اب لوگوں کو موقع مل گیا تو خوب سوالات کیے, لوگوں نے خوب سوالات کیے. اس میں ایک شخص نے مجلس میں یوں سوال کیا کہ حضرت مقام ابراہیم کے لیے جو بات ہم نے سنی ہے کیا سچ بات ہے؟ مقام ابراہیم کے لیے ہم نے ایک واقعہ سنا ہے, کیا سچ واقعہ ہے؟ کا کون سا واقعہ؟ تو کا واقعہ یہ سنا ہم نے کہ حضرت ابراہیم علیہ السلام نے نئی بیوی ہاجرہ کو, شیرخوار بیٹے اسماعیل کو یا مکہ المکرمہ کے اندر چھوڑ دیا وادی غیر ذی ذرا میں. ان کی پرانی بیوی سارا وہاں ملک شام میں رہتی تھی اور نئی بیوی ہاجرہ اور اسماعیل مکہ میں رہتے تھے. حضرت ابراہیم علیہ السلام ان کی زیارت اور ملاقات کے لیے آئے, یعنی اسماعیل اور ہاجرہ کی ملاقات کے لیے. تو جب ملک شام سے نکل کر کے آئے تو اس وقت پر سارا نے کیا کہا تھا کہ آپ جائیے اپنی, سیدنا محمد الوسیلۃ والفضیلۃ والدرجۃ الرفیعۃ واسم مقام محمود الذی وحدہ فرزقنا شفاعته یوم القیامۃ انک لا تخلف الميعاد. تو کہا جب حضرت ابراہیم علیہ السلام بیوی ہاجرہ اور بیٹے اسماعیل کی ملاقات کے لیے ملک شام سے مکہ آنے کے لیے روانہ ہوئے تو حضرت سارا نے یوں فرمایا کہ جائیے آپ بیوی بیٹے کی خبر پوچھنے کے لیے, لیکن وہاں قیام مت کرنا, جیسے براق پہ جا رہے ہو ویسے ہی واپس آ جانا. تو حضرت ابراہیم علیہ السلام آئے تو چونکہ وہاں عہد و پیمان ہوا تھا کہ زمین پہ اترنے کا نہیں, براق پہ جا کے براق پہ ہی بیٹھے بیٹھے خبر پوچھ کے آ جانے کا, تو جب یہاں آئے تو حضرت سارا की इस बात को सामने रखकर हजरत इब्राहिम उतर नहीं रहे थे बुराक से, तो हजरत हाजरा ने एक पत्थर सामने कर दिया और उस पत्थर पर पैर रखने के लिए कहा, और कहा कि आपने तो यही वादा किया है ना कि मैं मक्का की जमीन पर नीचे नहीं उतरूंगा, लो पत्थर पर आप खड़े हो जाओ, उतरो नीचे, तो तुम्हारा अहद भी निभ जाएगा और यहाँ उतरने की बात भी पूरी हो जाएगी। ये हजरत हाजरा ने बड़ी चालाकी से उनके सामने पत्थर रख दिया है, और वही है मकाम इब्राहिम का। इस तरह की बात हमने सुन रखी है, तो क्या ये बात सही है? तो उस पर हजरत अब्दुल्ला ये सुना रहे, अब्दुल्ला इब्न अब्बास रदी अल्लाह ताला अन्हो, वलाकिन न हो, तो उस पर कसीर इब्ने कसीर कहते हैं कि इस तरह तो अब्दुल्ला इब्ने अब्बास रदी अल्लाह ताला उन्होंने नहीं सुनाया, लेकिन यूं सुनाया हमको कि अकबल इब्राहिम बी इस्माइल, के हजरत इब्राहिम अलैहिस्सलाम अपने बेटे इस्माइल और उनकी अम्मी अपनी बीवी हाजर को मिलने के लिए तशरीफ लाए, वही अतुरदिओ हो, और हजरत हाजर अपने बेटे इस्माइल को दूध पिला रही थी, महाशन्नतुन, और उनके पास छोटा सा मटका था, लम यरफा हो, और इस जुमले को नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तक मरफू नहीं किया है। गोया के ये वाकिया मैं नहीं तायद कर सकता कि इस तरह था, मैंने जो बात सुनी है वो मैं सुना देता हूँ, रहा तुम जो सुना रहे हो उसकी हकीकत हाल मैंने नहीं सुनी है, ये इन्होंने कहने का मकसद था। बहरहाल यहाँ तो ये है कि हजरत इब्राहिम अलैहिस्सलाम अपनी बीवी हजरत हाजर बेटे हजरत इस्माइल की जियारत के लिए तशरीफ लाए थे, ये है तर्जमतुल बाब से रब्त वाला हिस्सा। इससे मालूम हुआ कि औरतें कभी कभी ऐसा भी कहती है कि वहां जा तो रहे हो लेकिन रुकियो उकियो मत, सीधे रात को फिर घर जा जाना, उनको जहां भी शक लगता है ना कि यहाँ कुछ इनका चक्कर हो सकता है तो वहां के बारे में वो ऐसा कह सकती है। और जो है हजरत हाजरा चूंकि शहजादी थी, बड़ी जहीन थी, इसलिए देखो कितना अच्छा हीरा निकाला कि अहद की खिलाफ वर्जी भी ना हो और अपना काम भी हो जाए, कि पत्थर पेश किया कि आप इस पर बैठ जाइए, इस तरीके से हो गया। चलो
وبه قال حدثنا عبد الله بن محمد قال حدثنا عبد الرزاق قال حدثنا معمل عن أيوب السختياني وكثير بن كثير بن المطلب بن أبي وداعة يزيد أحدهما على الآخر عن سعيد بن جبير قال ابن عباس رضي الله عنهما وعنهم أول ما اتخذ النساء المنطقة من قبل أم إسماعيل اتخذت منطقا لتعفي أثرها
بس یہ ہیں وہ طویل روایت۔ حضرت عبداللہ ابن عباس رضی اللہ تعالی عنہما وعنہم سے منقول ہے، عورتوں میں سب سے پہلے کمر کا پٹا حضرت ہاجرہ ام اسماعیل نے لیا ہے، यानी औरतें जो कमर के ऊपर पट्टा बेल्ट बांधती है इसका आगाज हजरत हाजरा से हुआ। अब भी सूट में बतौर फैशन के इस्तेमाल होता है, तो ये सबसे पहला पट्टा हजरत हाजरा ने बांधा था, यानी उनसे ये सिलसिला शुरू हुआ था। इत्तखजत मिन तकन, हजरत हाजरा ने अपने लिए कमरबंद बनाया, कमर के दरमियान में बांधा जाने वाला पट्टा बनाया था ताकि अपने निशानात को सारा पर मिटा देवे, लितुफिया, ताकि अपने निशाने कदम सारा के ऊपर मिटा देवे। अब इस जुमले को जरा समझो, लितुफिया असर अला सारत का क्या मतलब? नंबर एक, इसकी पहली तौजीह ये है کہ حضرت سارہ حضرت ابراہیم کی زوجہ اول ہے. پھر ابھی حدیث گزری کہ ظالم نے اپنی بیٹی ہاجر حضرت سارہ کو خدمت کے لیے دی تھی اور حضرت سارہ نے خود حضرت ہاجر کے ساتھ حضرت ابراہیم علیہ السلام کا نکاح کرایا تھا. اب اللہ کی شان کہ جو پرانی بیوی ہے جس کے ساتھ نکاح کے اتنے سال ہو گئے اس کو بچہ ہی نہیں ہوتا, اور ادھر نئی بیوی حضرت ہاجرہ کو شادی کے بعد فوراً استقرار حمل ہو گیا اور بچہ اسماعیل نام کا بھی پیدا ہو گیا, تو حضرت سارہ کو بہت غیرت آئی کہ ارے ارے یہ نئی نویلی نے اس کو چھوکرا ہو گیا اور یہ اب گویا کہ اللہ کے نبی اور میرے شوہر کی محبوبہ مقربہ بن جائے گی اور میں پرانی. اسی لیے ایک دن جذبہ میں آ کر کے سارہ نے قسم کھا لی کہ میں اس کے بدن کے 3 اعضا کاٹ ڈالوں گی. حضرت سارہ نے حضرت ہاجرہ کے لیے بدن کے 3 اعضا کاٹ ڈالنے کی قسم کھائی کہ یہ تو میری خادمہ تھی, میری باندھی تھی اور یہ آگے نکل گئی اور میں پیچھے رہ گئی, اسی لیے جو ہے انہوں نے قسم کھا لی. اب حضرت ہاجرہ نے یہ سوچا کہ چلو ایک پٹا بندھواؤ کمر پر باندھو اور اس کا ایک چھیڑا دوسرا کونا زمین پر لبڑتا لٹکتا ہوا چھوڑ دو اور یہاں سے روانہ ہو جاؤ. حضرت ہاجرہ اپنے دودھ پیتے بچے کو لے کر کے روانہ ہونا چاہتی تھی, لیکن جائے گی تو نشانے قدم پڑیں گے, تو احتمال تھا کہ حضرت سارہ نشانے قدم دیکھتے دیکھتے جہاں ہاجرہ جاوے وہاں پھر پہنچ جاوے. اسی لیے انہوں نے کیا کیا کہ یہاں پٹا باندھا اور پٹے کا دوسرا کنارہ زمین پہ چھوڑ دیا تاکہ جاوے تو نشانے قدم مٹ جاوے اور حضرت سارہ کے لیے کوئی علامت باقی نہ رہے ان کو پکڑنے کے لیے جانے کے واسطے.
فوضعهما هنالك ووضع عندهما جرابا فيه تمر وسقان فيه ماء ثم قف ابراهيم منطلقا فتبعته ام اسماعيل فقالت يا ابراهيم اين تذهب وتتركنا في هذا الوادي الذي ليس فيه انيس ولا شيء فقالت له ذلك اضرارا وجعلت
ثوڑا لمبی روایت. بسم اللہ الرحمن الرحیم. بات چل رہی تھی کمر بند کی پٹے کے متعلق, اس میں ایک بات یہ بتلائی گئی تھی کہ حضرت ہاجرہ رضی اللہ تعالی عنہا نے یہ پٹا اس لیے بنوایا کہ وہ حضرت سارہ سے بہت دور چلی جانا چاہتی تھی اور حضرت سارہ ان کو پکڑ نہ سکے, ان کا پیچھا نہ کر سکے, اسی لیے چاہتی تھی کہ ان کے نشانے قدم بھی مٹ جاوے تاکہ حضرت سارہ قدم کے نشانات دیکھ کر کے نہ آ سکے. اسی لیے انہوں نے کمر بند بنایا, پٹا بنایا اور پیچھے کپڑا لٹکا دیا پٹا اس طرح تاکہ وہ چلے اور قدم کے نشانات مٹ جاوے اور پتہ نہ چل سکے کہ سارہ کو کہ ہاجرہ کہاں چلی گئی. اب جو حضرت ہاجرہ کے بارے میں حضرت سارہ نے قسم کھائی تھی کہ میں ان کے 3 اعضا کو کاٹ دوں گی, تو قسم بھی پوری کرنی تھی تو حضرت ابراہیم علیہ الصلات والسلام نے حضرت سارا کو سمجھایا کہ تمہاری قسم ذرا آسان طریقے سے پوری کرو، تین اعضا کاٹنا تو بہت بڑی چیز ہے، بہت تکلیف دہ چیز ہے، حاجرہ معذورہ ہو جائے گی، اس لیے تین اعضا کاٹنے کے بجائے دونوں کان اور ناک میں سوراخ کر دو، اس طریقے سے تمہاری قسم پوری کر لو۔ تو حضرت سارا اس کے اوپر آمادہ ہو گئی، تیار ہو گئی، اور حضرت حاجرہ کو دونوں کان میں سوراخ کیا گیا اور ناک میں سوراخ کیا گیا، اس طریقے سے حضرت سارا کی قسم پوری ہو گئی۔ کہتے ہیں کہ اسی زمانے سے عورتوں کے اندر کان میں سوراخ کر کے ایئرنگ پہننے کی اور ناک کے اندر سوراخ کروا کے پہننے کی رسم جاری ہو گئی۔ یہ اولاً حضرت حاجر کو کیا گیا تھا اور وہ حضرت سارا کی قسم کی تکمیل کے اندر کیا گیا تھا۔ دوسری توجہ اس کی باز شراح نے یہ کی تھی کہ حضرت حاجرہ نے یہ جو کمر بند بنایا، پٹا بنایا، وہ ایک علامتی طور پر بنوایا، علامت اس بات کی کہ وہ اپنے کمر پر پٹا باندھ دیوے تو خادمہ ہونے کی علامت بن جاوے، چونکہ اس زمانے کے اندر جو خادمائیں تھیں ان کا شعار اور یونیفارم یہ ہوتا تھا کہ وہ اپنے کمر کے اوپر پٹا باندھتے تھے۔ تو حضرت حاجرہ نے کمر کا پٹا اس لیے بنوایا تاکہ خادمہ ہونا ظاہر کرے کہ میں سارا کی خادمہ ہوں، تاکہ سارا کو اطمینان ہوئے کہ چلو یہ تو میری خادمہ بن کے رہ رہی ہے، میری خادمہ بن کے جی رہی ہے، میرے اوپر جو ہے کوئی بوجھ دباؤ اور ٹینشن نہیں ہے۔ اس لیے اس نے بالقصد خادمہ ہونے کی وضاکت اختیار کر لی، جیسے کہ آج کل بھی یہ ہوتا ہے کہ بہت سی خادمائیں حقیقت میں بیوی ہوتی ہے اور بیوی خادمہ کی شکل میں گھروں کے اندر رہتی ہے، کوئی خادمہ کھیت میں رہتی ہے اور بیوی ہوا کرتی ہے، یہ سلسلہ بھی ایک چلا ہوا عام سلسلہ ہے۔ نمبر تین، عورتوں کا ایک مزاج ہے کہ جب وہ کمر بند لگا لیتی ہے، کمر پر پٹا باندھ لیتی ہے تو چست ہو کر تیز چل پھر سکتی ہے، اور حضرت حاجرہ کو تیزی سے بھاگنا تھا اس لیے انہوں نے یہ کمر پر پٹا بندھوایا تاکہ کمر پر پٹا باندھ کر کے مستعد ہو کر ایسی تیزی سے بھاگے کہ سارا کو پتہ بھی نہ چل سکے کہ حاجر کہاں چلی گئی، اسی لیے انہوں نے کمر کے اوپر پٹا باندھا تھا۔ ثم جاء بها ابراہیم، پھر حضرت ابراہیم علیہ السلام حاجر کو اور ان کے بیٹے کو یعنی اسماعیل، ثم جاء بها ابراہیم، پھر ابراہیم علیہ الصلات والسلام آئے حاجر کے پاس اور اپنے بیٹے اسماعیل کے پاس، اور اس وقت حاجر بیٹے اسماعیل کو دودھ پلا رہی تھی، یعنی اب یہ طے کر لیا ابراہیم علیہ السلام نے بھی کہ دونوں بیویوں میں کھینچ تان رہتی ہے، اسی لیے دونوں کو الگ تھلگ رکھو تاکہ گھر میں شانتی رہے، اسی لیے دونوں کو الگ کر رکھنے کا حضرت ابراہیم علیہ السلام نے فیصلہ کر لیا، اور اس پر عمل کرنے کے لیے حضرت حاجرہ کو اور ان کے بیٹی کو لے کر چلے حضرت ابراہیم علیہ السلام۔ اس وقت پر ہاجر اپنے بیٹے اسماعیل کو دودھ پلاتی تھی، یہاں تک کہ ماں بیٹے کو لا کر کعبۃ اللہ کے پاس پہنچا دیا. عند البیت کا مطلب کعبہ کی جگہ کے پاس، چونکہ اس وقت تک ابھی کعبہ تعمیر ہوا نہیں تھا، اسی لیے جہاں اس وقت کعبۃ اللہ ہے اس جگہ کے اوپر لا کر کے رکھ دیا جہاں حتیم ہے. کہتے ہیں آگے روایت میں آ رہا ہے، عند دوحۃ، وہاں ایک بڑا درخت تھا، فوق زمزم، زمزم کنویں سے اوپری والے حصے میں، فی آل المسجد، مسجد کے بالائی حصے میں. وہاں بڑا درخت تھا، اس کے نیچے جھونپڑا بنایا اور حضرت حاجر اور اسماعیل کو جھونپڑے کے اندر رکھ دیا. ان دنوں مکہ المکرمہ میں کوئی نہیں تھا، پانی بھی نہیں تھا. حاجر اور اسماعیل کو وہاں رکھ دیا اور ان کے پاس چمڑے کا ایک ٹھیلا رکھ دیا، اس میں کھجوریں بھری ہوئی تھی اور چھوٹا سا مشکیزہ پانی سے بھرا ہوا رکھ دیا. بس ماں بیٹے کے لیے اتنا مختصر زاد کہ ایک ٹھیلے کے اندر کھجوریں اور ایک مشکیزے کے اندر پانی، کیسی صابرہ عورت ہوگی حضرت حاجر، حالانکہ شہزادی تھی. اور آج تو صبح سے شام ایک دن کے لیے بھی بارگام جانے کا ہوئے تو اکھا گھر اٹھا کے ساتھ لے کے جانا پڑے، یہ بھی چاہیے نہیں، وہ بھی چاہیے نہیں، یہ بھی ساتھ لے جانے کا نہیں، وہ بھی ساتھ لے جانے کا نہیں، یہ مستقل قیام کے لیے چھوڑ کے جا رہے، لیکن ایک ٹھیلے میں کھجور ہے نہ ایک پانی کا مشکیزہ ہے. ایسی حدیثیں سنانے کی تاکہ ان کو احساس ہوئے اور سادگی پر آوے. ثم کفا ابراہیم منطلقا، تو سبق کا تکرار بھی ہو جاوے اور اپنا بھی کام ہو جاوے، سنا دینے کا یہی کہ آج حدیث میں ایسا پڑھا. ثم کفا ابراہیم منطلقا، پھر حضرت ابراہیم علیہ السلام پیچھے مڑ کر کے چلنے لگے، یعنی ملک شام کی طرف واپس اپنے بیوی اول سارا کے پاس. فتبعته ام اسماعیل، تو اسماعیل کی اماں حاجر پیچھے چلی، کہنے لگی اے ابراہیم کہاں جا رہے ہو، ہم کو اس میدان میں چھوڑ کر کے کہاں جا رہے ہو. لیس فیہ انیس، یہاں انس دینے والا کوئی نہیں ہے، ہم اکیلے ہیں جنگل بیابان میں. ولا شیء، بازار اور مارکیٹ بھی کوئی چیز نہیں ہے. اسی لیے بھائی دین کے تقاضے کے اوپر کسی چھوٹی بنجر بستی میں جا کے رہنا پڑے تو وہاں رہنے کے لیے تیار ہو جانے کا، اور بیوی کو حضرت حاجرہ والی بات سنا دینے کی کہ جس وقت حاجرہ مکہ میں رہی تھی کوئی بازار نہیں، کوئی محلہ نہیں، کوئی مارکیٹ نہیں، کوئی مکان نہیں، ایسے جنگل بیابان میں حاجر اور اسماعیل رہے تھے. اب تو جو ہے ہر بیوی شوہر کو کہتے مولانا کسی شہر میں امامت ڈھونڈو نہیں تاکہ اپنے کو شام کو ذرا چوپاٹی پہ بھی جانے کو ملے، گارڈن پھر بھی پھرنے جانے کا ملے. بنجر بستیوں میں رہنے کے لیے تیار نہیں ہوتے. حضرت حاجرہ کی بات سنانے کی. فقالت له ذلك مرارا، چند مرتبہ حضرت حاجر نے یہ بات حضرت ابراہیم کو کہی، لیکن حضرت ابراہیم پیچھے مڑ کر کے حاجر کو دیکھتے بھی نہیں تھے. جواب دینا تو درکنار، پیچھے مڑ کر کے اپنی بیوی کو دیکھتے بھی نہیں تھے. کیسے عزائم ہوں گے آپ اندازہ لگاؤ. آج تو 25 کلومیٹر دور سے دارالحسان پڑھنے کے لیے آوے تو ہر 5 کلومیٹر پر ایک فون آوے، پہنچ گئے کہ تم خیریت سے ہو کے، اچھے ہو کے، طبیعت تو ٹھیک ہے نا. یہ ہے کہ پیچھے مڑ کے بھی دیکھنے تیار نہیں، چی جا کے ابراہیم علیہ السلام جواب دے. اب کوئی جواب نہیں دیا ابراہیم علیہ السلام نے، تو چونکہ حضرت حاجرہ شہزادی تھی سمجھ گئی کہ اللہ کے نبی ایسے ویسے تو مجھے چھوڑ کے نہیں جا سکتے جنگل میں, کوئی بات ہے, اسی لیے خود سامنے سے سوال کیا, اللہ امرک بہذا, کیا اللہ نے آپ کو یہ حکم دیا ہے کہ ہم کو جنگل میں چھوڑ کے جاوے؟ اب حضرت ابراہیم نے کہا نعم, ہاں اللہ کا حکم ہے, تب میں آپ کو چھوڑ کر کے جا رہا ہوں. اب دیکھیے حضرت حاجرہ کا یقین کتنا اونچا درجے کا یقین ہوگا, کیا کہہ رہی ہے, اذن لا یزیعنا, تب تو اللہ ہمیں ضائع نہیں ہونے دیں گے, تب تو اللہ ہمیں برباد اور ضائع نہیں ہونے دیں گے. دیکھیے جنگل میں رہنے ایک شہزادی تیار ہو رہی ہے اور اللہ پر یقین کیسا ہے کہ اللہ کے حکم سے ہمیں جنگل میں چھوڑ کے جا رہے ہو تو اللہ ہمیں برباد نہیں ہونے دیں گے. اور بعض روایت میں ہے کہ کیا کہا حضرت حاجر نے, رضیت باللہ, میں اللہ کے اس حکم پر راضی ہوں, آپ مجھے چھوڑ کے خوشی خوشی جائیے, میں بالکل راضی ہوں, آپ تشریف لے جائیے. ثم رجعت, پھر حاجر آ گئی واپس, کہاں, وہ بڑے درخت کے نیچے آ کر کے رک گئی. ابراہیم علیہ السلام چلے یہاں تک کہ جب سنیت الوداع پہنچے. دیکھیے اس زمانے کے اندر آج کی طرح ریلوے اسٹیشن نہیں ہوتا تھا کہ کسی کو رخصت کرنے کے لیے ریلوے پر جاوے, آنے والے کے استقبال کے لیے اسٹیشن جاوے, ایئرپورٹ نہیں تھے کہ الوداع کرنے کے لیے ایئرپورٹ جاوے, لینے کے لیے ایئرپورٹ جاوے, تو سنیت الوداع بنے ہوئے ہوتے تھے کہ کوئی باہر سے آنے والے کو استقبال کے لیے وہاں چلے جانے کا, اور جانے والے کو الوداع کرنے کے لیے بھی وہیں چلے جانے کا. وہاں تک شہر کے لوگ پہنچانے جاتے تھے, پھر شہر کے لوگ آگے آ جائے واپس, مسافر نکل جاوے, آنے والا وہیں رکے, شہر والے جا کے استقبال کر کے لے آوے. اور وہی تو ہے طلع البدر علینا من ثنیات الوداع, وہی تو ہے. تو حضرت ابراہیم علیہ السلام بھی مکہ المکرمہ کے سنیت الوداع پہنچے. یہاں آنے کے بعد بیوی حاجر اور بیٹے اسماعیل کے اوپر نظر نہیں پڑ رہی تھی, یعنی راستہ ایسا ہو گیا کہ اب بیوی بچے نظر آتے نہیں تھے. تو وہیں کھڑے ہو کر حضرت ابراہیم علیہ السلام نے دعا مانگی, حیث لا یرونا, اس جگہ پر پہنچے کہ نظر نہیں آتے تھے, کہ بیوی بچے ابراہیم کو دیکھ نہیں پاتے تھے, ایسی جگہ ابراہیم علیہ السلام پہنچ گئے. مروہ پہاڑ سے باہر نکلنے کے بعد پہلے ایک مارکیٹ تھا, اس کا نام تھا چھاپرا بازار. آپ بھی سوچیں گے کہ مکہ میں چھاپرا بازار, تو اصل میں وہ پتھروں کے سیڈ کا بنا ہوا تھا, جیسے اپنی یہاں رویواری لگتی ہے تو اس میں کیسے کام چلاؤ بناتے ہیں, اس انداز کا تھا, تو اپنے لوگوں نے اس کا نام چھاپرا بازار رکھ لیا تھا. تو اسی چھاپرا بازار میں ایک جگہ تھی, وہاں سنیت الوداع تھا, جہاں کھڑے ہو کے حضرت ابراہیم علیہ السلام نے دعا مانگی تھی. ہم نے پہلے حج کے موقع پر وہ جگہ جا کے دیکھی تھی کہ یہاں کھڑے ہو کر کے حضرت ابراہیم علیہ السلام نے اللہ سے دعا مانگی تھی. پھر تو سب وہ علاقہ پورا توڑ تاڑ دیا گیا حرم کی جب توسیع ہوئی تب. تو استقبل بوجہ البیت, تو حضرت ابراہیم علیہ السلام نے اپنا چہرہ مبارک کعبہ کی طرف کیا, یعنی بیت اللہ کی طرف چہرہ کیا. ثم دعا, پھر دعا مانگی, ان دعاؤں کو دونوں ہاتھ اٹھا کر کے دعا مانگی. فقال, ربی انی اسکنت من ذریتی بواد غیر ذی زرع عند بیتک المحرم, اے میرے رب, मैंने मेरी बाज औलाद को एक ऐसी वादी में छोड़ा है जहाँ पर घास चारा कोई चीज नहीं है। आपके काबिल एहतराम घर काबा के पास मैंने छोड़ा है मेरी बीवी को। बाज बीवी बाज औलाद, चूंकि दूसरी बीवी सारा फलस्तीन में थी, दूसरा बेटा इसहाक फलस्तीन के अंदर था, इसलिए मिन जुर्रियति हत्ता बलग, यहाँ तक के तिलावत में दुआ में यशकुरुन तक पहुँच गए जी।
فقالت له ذلك مرارا فجعل لا يلتفت إليها فقالت له الله أمرك بهذا قال نعم قالت إذا لا يضيع عنا ثم رجعت فانطلق إبراهيم حتى إذا كان.
देखिए एक नुक्ता समझिए कि माँ हाजरा का इतना कवि यकीन जो बना वो हजरत इब्राहिम अलैहिस्सलाम की सोहबते बाबरकात की वजह से बना। एक नबी के अक्द में आई, नबी की सोहबत में रहने की सआदत हासिल हुई। मालूम हुआ कि आला तरीन यकीन बनाने का एक कवि तरीन जरिया है सालिहीन की सोहबत, उससे भी यकीन में कुव्वत आती है जी।
فانطلق إبراهيم حتى إذا كان عند الثنية حيث لا يرونه استقبل بوجه البيت ثم دعا بهؤلاء الدعوات ورفع يديه فقال رب إني أسكنت من ذريتي بواد غير ذي زرع عند بيتك المحرم حتى بلغ يشكرونه وجعلتهم وإسماعيل ترضع إسماعيل وتشرب من ذلك الماء حتى إذا نفد ما في السقاء عطشت وعطش منها وجعلت تنظر إليه يتلوى أو قال يتلبط فانطلقت كراهية أن تنظر إليه فوجدت الصفا أقرب جبل في الأرض يليها فقامت عليه ثم استقبلت الوادي تنظر هل ترى أحدا فلم ترى أحدا فهبطت من الصفا حتى إذا بلغت الوادي رفعت طرف ذراعها
अब हजरत उम्मे इस्माइल। देखो अरबों में कुन्नियत से बुलाने का बड़ा एजाज समझा जाता है, तो हाजर के बजाय आ रहा है उम्मे इस्माइल के उम्मे इस्माइल। वहाँ अपने बेटे इस्माइल को दूध पिलाती रही और वो मशकीजे में से पानी पीती रही, यहाँ तक के मशकीजे का पानी खत्म हो गया तो खुद भी प्यासी हो गई। प्यासी हो गई, बाज़ रिवायत में है कि वन कता लबनहा, हाजर के प्यासे होने की वजह से दूध का उतरना भी बंद हो गया, और दूध उतरना बंद हो गया तो बेटा इस्माइल भी प्यासा हो गया। माँ भी प्यासी और इस्माइल भी प्यासे, दोनों प्यासे, और माँ अपने बच्चे को देख रही है कि वो तड़प रहा है। यतलव्वा या कहा यतलब्बतु, लोटपोट होना, तड़पना, अपने आप को जमीन पर गिराना, फेंकना और पेट और पीठ पर उलट पुलट करना, तो बच्चा इस्माइल प्यास की वजह से जमीन पर लोटपोट कर रहा है। हजरत हाजर वहां से चली गई। वो इस बात को पसंद नहीं करती थी कि अपने बच्चे को इस हाल में देखे। हट गई माँ हाजरा वहां से। क्यों हट गई? वो इस मंजर को देख नहीं सकती थी कि मेरा बेटा ऐसा बेचैन रहे, ऐसा तड़पता रहे। एक माँ की ममता इसको गवारा नहीं कर सकती। माँ भूखी प्यासी रहेगी, लेकिन बच्चा भूखा प्यासा तड़पे, इस मंजर को माँ देख सकती नहीं है। इसलिए माँ हाजर दूर चली गई वहां से, और सफा बहुत करीब था उसके लिए जमीन के पहाड़ों में जो उनसे मिले हुए थे, यानी करीब तरीन पहाड़ी सफा थी मक्का के दूसरे पहाड़ों के मुकाबले में। तो पहाड़ पर चढ़ गई, फिर मैदान के अंदर देख रही है और बहुत अमीक और दूर दूर तक फैली हुई वादी थी, अमीक गहरी वादी, देख रही कि कोई दिख रहा है यानी कोई मदद करने वाला इंसान दिखे, कोई पानी चारे वाला इंसान नजर आवे। फलम तरा अहदन, कोई नजर नहीं आया हजरत हाजर को। तो सफा से उतर करके आई, यहां तक के नीचे वादी में पहुंची और अपनी कमीज का एक किनारा उठाया और दौड़ी। एक आफत जदा इंसान की तरह दौड़ना, इंसानिल मजहूद, जिस तरह एक थका हारा परेशान आफत जदा मुसीबत जदा इंसान दौड़ता है, इस तरह हजरत हाजर दौड़ी। देखिए, सफा से नीचे उतरी, अब जो मैदानी जगह आई तो वहां हजरत हाजरा ने तेज चलने के लिए दौड़ने के लिए अपनी दीरा और कमीज को उठा लिया ताकि तेजी से दौड़ सके। यहां सात लफ्ज हैं दौड़ने के माने के अंदर, और तेज रफ्तारी से चलने को भी ये लफ्ज इस्तेमाल कर सकते हैं। इदा नूदी अली सलात मिन यौमिल जुमुआ फसअउ, वहां दौड़ने का माना नहीं है, तेज रफ्तारी से मुस्तईद होकर के जुमा की तरफ मुतवज्जे हो जाना सारे काम छोड़ छाड़ करके। तो हजरत हाजर इस तरीके से परेशान हाल इंसान की तरह नीचे दौड़ी। इसीलिए मिलैन लखजरैन के दरमियान की जो जगह है वहां तेज रफ्तार चलते हैं और दूसरे मकामात के ऊपर इत्मीनान से चलते हैं। यहां तक के वादी पार करके मरवा के ऊपर आ गए। फकामत अलैहा, अब मरवा के ऊपर खड़ी हो गई हाजर। फनजरत हल तरा अहदन, अब देख रही है कोई दिख रहा है दूर 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 तक, कोई इंसान नजर नहीं आया। सात मर्तबा हजरत हाजर ने ऐसा किया, सफा पे चढ़ती, नीचे उतर के आती, बच्चे को देखती और नीचे मैदान में तेज दौड़ लेती, चल लेती, फिर मरवा पर चढ़ती। सात मर्तबा हुआ। बीच में हजरत अब्दुल्ला इब्ने अब्बास रदी अल्लाह ताला अन्हुमा नकल करते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, फलिजालिक सअन्नासु बैनहुमा, मेरी अम्मी हाजर, मेरी दादी हाजर दौड़े थे, इसलिए लोग जो है सफा मरवा के दरमियान में दौड़ते हैं। कि ये जो हज और उमरे में सफा मरवा की सही है, ये मेरी दादी हजरत हाजरा के अमल की नकल है। और असल तो ये है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सही फरमाई हुक्म इलाही से, इसीलिए हम इत्तिबाए नबवी में हम भी सही करते हैं। फलम्मा अशरफत अलल मरवती समीअत सौतन, सातवें चक्कर के अंदर, सातवीं मरतबा के अंदर जब मरवा पहाड़ पर चढ़ी तो हाजर ने एक आवाज सुनी। जैसे ही जंगले बयाबान के अंदर एक आवाज सुनने को मिली, फकालत सहिन, अपने आप को खिताब कर रही है, चुप रे हाजर, चुप रे, सुन ध्यान से ये किसकी आवाज आ रही है। तुरीदु नफ्सहा, अपनी ही जात को हजरत हाजर खिताब कर रही थी, सुन ध्यान से सुनिए किसकी आवाज आ रही है। सुम्म तसम्मअत, फिर कान लगा करके हाजर ने कान लगा करके सुना। फसमीअत ऐजन, एक आवाज नीस सुनी, ध्यान से कान लगा करके सुनने लगी, इस जंगले बयाबान में ये काई की आवाज आ रही है, लेकिन कोई दिखता नहीं है, आवाज तो सुनाई दे रही है। फकालत हाजर बोली, अस्माता, जो भी शख्स हो, आपने आवाज तो सुना दी, लेकिन आप कौन हो, कहाँ हो, किस जगह हो, मुझे नहीं मालूम। इन कान इंद का गवासुन, अगर तुम्हारे पास मदद करने की कोई चीज है, चूंकि मैं इस वक्त मुसीबत ज़दा एक औरत हूं, کوئی مدد کے قابل کوئی چیز ہے تو میری مدد کرو، یہ کہنے کا خلاصہ تھا. فَإِذَا هِيَ بِالْمَلَكِ، اچانک دیکھتی ہے کہ وہاں پر تو فرشتہ جبرائیل امین ہے، جہاں اس وقت زمزم ہے اس کی جگہ پر. اب یہ اند موضعی زمزم بھی سمجھو، کعبہ کے دروازے کے سامنے اور مقام حجر اسود، گویا دروازے سے ایک لکیر بناؤ، حجر اسود سے ایک لکیر بناؤ تو ٹرائنگل بنے گا، تریکون مثلث بنے گا. وہاں آگے 15-20 فٹ جائیں گے، وہاں جو ہے زمزم کا کنواں آتا ہے. پہلے تو وہ کھلا ہوا تھا، نیچے اتر کے جاتے تھے، سب مرسیبل پمپ لگے ہوئے نظر بھی آتے تھے، اور کنویں کے دو حصے کر دیے تھے، ایک طرف عورتوں کے لیے، ایک طرف مردوں کے لیے، بیچ میں دیوار تھی، اور وہاں پر پینے کے سارے انتظامات تھے. اس طرح کنواں کھلا ہوا نظر آتا تھا. اب تو ساری چیزیں انہوں نے پیک پاک کر ڈالی. تو کہا جس جگہ کے اوپر زمزم کا کنواں ہے وہاں پر فرشتے کو دیکھا. فبحث، اس نے کریدا بھی عقیب ہی اپنی ایڑی سے، اوقال بھی جناحی ہی یا اپنے پر کے ذریعے سے. تو جبرائیل امین نے اپنی ایڑی ماری یا اپنا پر مارا، اور اس جنگل بیابان کے اندر پانی ظاہر ہو گیا. یہ جز اچھی طرح یاد رکھنا، اسی لیے کہ عوام میں کیا مشہور ہے کہ اسماعیل بچہ روتا تھا، نے بچہ روئے نے وہ پیر زمین پہ مارے تو وہاں سے پانی نکلا تھا. یہ بس ایسی چلیلی باتیں ہیں عوام میں، اس کا کوئی ثبوت نہیں ہے. چلو.
فهبطت من الصفا حتى إذا بلغت الوادي رفعت طرف ذراعها، ثم سعى السعي الإنسان المجهود حتى جاوزت الوادي، ثم أتت المروة فقامت عليها فنظرت هل ترى أحدا، فلم ترى أحدا، ففعلت ذلك 7 مرات. قال ابن عباس رضي الله عنهما قال النبي صلى الله عليه وسلم ولذلك سعى الناس بينهما، فلما أشرفت على المروة سمعت صوتا فقالت صهيم تريد نفسها، ثم تسمعت فسمعت أيضا فقالت قد أسمعت، إن كان عندك غواد فإذا هي بالملك عند موضع زمزم، فبحث بعقبي أو قال بجناحه حتى ظهر الماء، فجعلت تحوضه وتقول بيدها هكذا، وجعلت تغرف من الماء في سقائها، وهو يقول بعدما تغرفه قال ابن عباس رضي الله عنهما قال النبي صلى الله عليه وسلم يرحم الله أم إسماعيل لو تركت زمزم، أو قال لو لم تغرف من الماء لكان زمزم عينا معينا، قال فشربت فأرضعت ولدها، فقال لها الملك لا تخافي الضيعة فإن ها هنا بيت الله
بيت الله
فإنها هنا بيت الله يبني هذا القرآن وأبوه وإن الله لا يضيع أهله.
سبحان الله. اب جیسے پانی ظاہر ہوا تو ماں ہاجرہ اس کو حوض کی طرح بنانے لگی، تو حوزو یعنی حوض کی طرح بنانے لگی، اور جو ہے اپنے دونوں ہاتھوں سے چلو بھرنے لگی اپنے مشکیزے کے اندر، کہ جنگل بیابان کے اندر یہ پانی نکل آیا تو دونوں ہتھیلی کے چلو بھر بھر کر کے مشکیزے کے اندر جمع کرنے لگی. وہو یفور، اور پانی جوش مار رہا تھا. ما تغریب، جتنے چلو بھرتی تھی، بعد ما تغریب ہو یعنی پانی نکلتا تو اس طرح یوں چلو بھر کے، کھوبلا بھر کے ماں ہاجرہ جو ہے پانی لے لیتی اپنے مشکیزے میں بھرنے کے لیے. تو جب یوں چلو بھرتی تو وہاں پانی ختم ہو جاتا، پھر تھوڑی دیر میں ابل آتا. اس طریقے سے انہوں نے اپنا مشکیزہ بھرا. حضرت عبداللہ ابن عباس رضی اللہ تعالی عنہما فرماتے ہیں، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، اللہ اسماعیل کی اماں پر رحم فرماوے اگر وہ زمزم کو چھوڑ دیتی، یعنی اس کا حوض نہ بناتی، ارد گرد جو ہے پار نہ بناتی اور منڈیر بنا کر پانی کو گھیر نہ لیتی. لو لم تغرف من الماء، یا یہ کہ چلو نہ بھرتی، تو زمزم ایک بہنے والا زمین پر چشمہ ہو جاتا. یہ تو انہوں نے ریت جمع کر کے مٹی جمع کر کے پانی کو گھیر لیا حوض کی شکل میں. اگر نہ گھیرتی تو یہ پانی جھرنے کی شکل میں سپرنگ واٹر ہو جاتا اور چشمے کی شکل میں دور دور تک بہتا. اللہ جانے دنیا میں کہاں کہاں تک یہ زمزم بہتا. اور جیسے کہ ابھی لاک ڈاؤن میں زمزم کی تکلیف پڑی, ایسی تکلیف نہ پڑتی, دور دور تک یہ چشمہ جاری ہو جاتا. قال فشربت, تو حضرت حاجر نے بھی یہ پانی پیا. وارضعت ولدها, اور اپنے بچے کو دودھ پلایا. یہ ہے ماں کہ خود پانی پیوے بچے کو دودھ پلاوے, اس لیے کہ یہ پیاسی تھی اس لیے اس کا دودھ اترنا بھی بند ہو گیا تھا. جب یہ سیر ہو گئی تو اس کا دودھ بھی چالو ہو گیا. ایسے زمزم کے اندر غذائیت بھی ہے, سیرابی بھی ہے, غذائیت بھی ہے. اور یہ ہے کہ ماؤ زمزم لما شریب لہو, جس نیت سے پیو گے تو وہ مقصد پورا ہوگا. بھوک لگی ہو غذا کی نیت سے پیو تو غذا حاصل ہو جائے گی. میں نے اپنے مرشد اور استاد حضرت اقدس مفتی محمود حسن گنگوئی رحمۃ اللہ علیہ سے کئی مرتبہ سنا کہ جب حج میں شروع شروع میں جانا ہوا تو اتنے وسائل بھی نہیں تھے پیسے, اور جو کتابیں ہمارے ملکوں میں نہیں ملتی وہ وہاں سے لانی رہتی تھی. تو کہا ایک وقت کا کھانا کھاتے تھے اور ایک وقت زمزم پر گزارا کرتے تھے, اور پیسے کھانے کے بچا کر کتابیں خرید کر کے وہاں سے لاتے تھے. اس طرح کتابیں جمع ہوتی ہے. تو ایک وقت زمزم پر اور ایک وقت کھانا, بس 24 گھنٹے میں ایک مرتبہ پیسے بچا کر کتابیں خریدنے کے واسطے. فشربت وارضعت ولدها فقال لها الملك, تو فرشتے نے حاجر کو کہا, حاجر ضائع ہو جانے سے تو مت گھبرا, ہلاک ہونے سے مت گھبرا, پانی ختم ہونے سے تو مت گھبرا. سبحان اللہ, اس سے معلوم ہوا کہ ملائکہ نبی کے علاوہ سے بھی بات چیت کر سکتے ہیں, الا یہ کہ وہی تشریعی والا کلام صرف نبیوں سے کرتے ہیں, باقی جو ہے غیر وہی دیگر لوگوں سے بھی ملائکہ کلام کرتے ہیں, جیسے مریم سے بھی کلام کیا. تو اور یقیناً اللہ تعالیٰ اپنے اہل کو ضائع نہیں کرتے. کہ حاجر تو اللہ کی نسبت پر یہاں رکی ہوئی ہے, اس لیے کہ اللہ نے حکم دیا تھا تمہارے شوہر کو, اور شوہر نامدار نے اللہ کا حکم پورا کرنے کے لیے تمہیں یہاں جنگل بیابان میں چھوڑا ہے, اسی لیے اللہ تمہیں ضائع نہیں کریں گے. اور اس وقت کعبۃ اللہ کی جگہ, یہاں بھی البیت سے مراد لینے کا کعبۃ اللہ کی جگہ, ایک زمین سے اونچائی کے اوپر ٹیلے کی شکل میں تھی. چونکہ جو کعبہ تھا وہ تو طوفان نوح کے موقع پر اٹھا لیا گیا تھا, اس کے پائے تھے, اور پائے کہتے ہیں کہ 7 زمین تک ہے. وہ پائے جو ہے اس پر ریت آ گئی تھی, اور ریت کی وجہ سے وہاں ٹیلے کی شکل بن گئی تھی, اور ایسا ٹیلا ہو گیا تھا کہ سیلاب کا پانی آتا تو ٹیلے کے دائیں بائیں سے بہ کے نکل جاتا. چونکہ کعبۃ اللہ نشیب میں ہے, ڈھلان والی جگہ پر ہے, اور اطراف کے جو پہاڑ ہے وہ اونچے اونچے ہیں, اسی لیے سے پہاڑوں پر سے پانی جب بارش کا آتا ہے تو کعبۃ اللہ والی جگہ کے اوپر جمع ہو جاتا ہے, اور یہاں سے آگے بڑھ کر کے پھر مسفلا کے علاقے کی طرف بہہ کر کے نکل جاتا ہے. ابھی بھی یہی معاملہ ہے. 4-5 سال پہلے وہ جو کرین والا حادثہ ہوا تھا, اس موقع کے اوپر یہی ہوا تھا کہ میں پہنچا جمعہ کی شب میں, اور جو ہے اسی دن جمعہ کی نماز کے بعد تیز ترار آندھی اور طوفان آیا, और जो है बारिश इतनी आई कि इस वक्त हरम की तामीर में आला तरीन टेक्नोलॉजी तामीरात की इस्तेमाल हुई है, फिर भी पानी मताफ में जमा हो गया था और इतना पानी था कि घुटने से कुछ कम था। असर की नमाज के लिए कई लोगों ने वुजू वहीं जमा शुदा पानी से किया था, उसमें मैं भी शामिल था, इतना पानी जमा होता है। तो टीले की शक्ल के अंदर काबतुल्ला था और अतराफ जवार से जो है पानी बह करके निकल जाता था, और 1949 के अंदर तो इतना पानी जमा हुआ था कि काबा के दरवाजे से कुछ नीचे तक पानी आ गया था, इतना पानी जमा हुआ था। और लोगों ने उस वक्त तैरते तैरते तवाफ किए थे। और इस वक्त हमारी एक खाला थी, मरहुमा हो गई, यहीं रहती थी, वो उस साल हज में थी, उन्होंने वो मंजर देखे थे, उसका फोटो है मेरे पास, काबतुल्ला के इर्द गिर्द पानी जो जमा हुआ था और दरवाजे तक सैलाब का पानी मुजतमे था, लोग तैरते हुए तवाफ कर रहे थे, वो है मेरे पास तस्वीर। तो दाएं बाएं वो पानी निकल जाता था। फकानत कजा अली का हाजरा इसर इसी तरह रहती रही या इसी तरह वक्त गुजरता रहा, हाजरा इसी तरह रही। हत्ता मर्रत बिहिम रुफ़क़तुन, एक दूसरी रिवायत को यहां पर थोड़ा सा मिला लो। हजरत अब्दुल्ला इब्न अम्र बिन आस रदी अल्लाह ताला अन्हो की रिवायत में कि तूफान नूह के जमाने के अंदर अल्लाह ने काबतुल्लाह को आसमानों पर उठा लिया था। अम्बिया अलैहिस्सलातु वस्सलाम हज करने के लिए आते थे तूफान के बाद के जमाने में भी, लेकिन काबा किस जगह के ऊपर है उसका पता नहीं था। सबसे पहले हजरत इब्राहिम अलैहिस्सलाम को पता बतलाया गया, जिब्राइल अमीन ने आकर के बाकायदा रहनुमाई फरमाई कि इस टीले के नीचे काबा की बुनियादे हैं। वो टीला जिब्राइल अमीन ने पर मारा तो रेत उड़ गई, या तेज आंधी चली और रेत उड़ गई और काबतुल्लाह के जो पाए हैं जो कदीम जमाने से थे वो खुल करके सामने आ गए। इसीलिए कि काबतुल्लाह कहते हैं कि अव्वल आदम अलैहिस्सलाम ने बनाया या उनसे पहले भी मलाइका ने बनाया था, फिर आदम अलैहिस्सलाम का नंबर तो दूसरा आता है, पहली तामीर मलाइका ने की थी, दूसरी हजरत आदम अलैहिस्सलातु वस्सलाम ने। और जो है बास कहते हैं कि हजरत शीश के जमाने के अंदर बनी थी। खैर, तो वो जो टीला था उस टीले के पास माँ हजर और बेटे इस्माइल रहते थे। हर तामरत बिहिम रुफ़क़तुम मिन जुरहुम, यहां तक के कबीले जुरहुम के कुछ लोग वहां से गुजरे। रुफ़क़तुन के माने आते हैं चन मिले जुले अफराद की जमात, चाहे वो सफर में हो या सफर के अंदर न हो, कबीले जुरहुम के चंद अफराद की एक जमात वहां से गुजरी। जुरहुम कहते हैं कि एक शख्स का नाम है, जुरहुम इब्न कहतान इब्न आबिर इब्न शालिख इब्न अरख फशद इब्न साम इब्न नू, वो कबीले जुरहुम। तो एक शख्स का नाम था जुरहुम, उस पर से पूरे कबीले का नाम जुरहुम बना था। और कहते हैं कि कबीले जुरहुम के लोग बंजारे किस्म के लोग थे, जंगलात में घूमते थे रहते थे, और उस वक्त पर वो मक्कतुल मुकर्रमा के करीब के अंदर थे। एक कौल ये है कि जुरहुम असलन कौमे इमालिका से ताल्लुक रखते हैं। वो उनका एक काफिला वहां से गुजरा, अव अहलु बैतिम मिन जुरहुम, या यूं कहा कि जुरहुम की एक फैमिली गुजरी। तो जुरहुम का एक जमात की शक्ल में काफिला गुजरा या एक फैमिली गुजरी। मुकबिली नमिन तरी की कदा, और वो आ रहे थे कदा वाले रास्ते से, कदा को इस वक्त कुदई बोलते हैं आजकल की इस्तिलाह में। सही लफ्ज हदीस के अंदर आया कदा काफ के फतेह के साथ, और बास जो है कुदा, कुदा भी कहते हैं जम्मे और कसर के साथ कुदा, और कुदई ये कसरत इस्तेमाल से हो गया। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम भी कुदई वाले रास्ते से तशरीफ ले गए थे। और ये कुदई के अंदर इस वक्त बहुत बड़ा बस स्टैंड बन रहा है, बस स्टॉप की तामीर हो रही है वहां पर, पता नहीं कितनी तामीर हो गई। फनजलु फी असफली मक्का था, और ये काफले वाले मक्का के नशीबी इलाके में मुकीम हुए। अब ये जो असफले मक्का है ना, इस वक्त इसको मिस फला कहते हैं, अपने इंडियन लोग मिस फल्ला कहते हैं उसको, क्योंकि अपनी अरबी और तलफ्फुज बहुत पावरफुल है, तो असफल का मिस फला हुआ और अपने लोगों ने मिस फल्ला कर डाला उसको। फराउता इरन आईफन, तो उन्होंने यानी कबीले जुरहुम के लोगों ने एक परिंदा देखा जो मंडला रहा था, चक्कर काट रहा था। फकालो, ये चूंकि जंगली लोग हैं तो जंगल की इन चीजों से इनको बड़ी गहरी वाकिफियत थी, कहने लगे ये पांच परिंदा जो घूम रहा है यकीनन पानी ही के ऊपर चक्कर लगा रहा है। ऐसे वैसे ये चक्कर नहीं लगा रहा है, कहीं पानी है वहीं ये चक्कर लगा रहा है। लअहदुना बिहादल वादी वमा फीही माउन, हमारा बारह गुजरना हुआ इस वादी में लेकिन इस वादी में कहीं पानी नहीं है। कबीले जुरहुम के लोग जंगली जिंदगी गुजारते थे, तो कहा हम बार बार इस इलाके से गुजरे लेकिन हमें मालूम है कि यहाँ पानी नहीं है, लेकिन आज कोई नई बात है कि ये परिंदा चक्कर काट रहा है, यकीनन यहाँ कहीं पानी आ गया है। लिहाजा उन्होंने अपने एक या दो जरी को भेजा, जरी के माने कासिद, अपने नुमाइंदे एक या दो भेजे। जरी बन माना कासिद, जरी वकील को भी कहते, अपने वकील भेजे कि भाई पूरा काफिला कहाँ जावे, एक दो आदमी वकील बन के जाके देख के आओ। तीसरा माना है अजीर, यानी अपने खादिम को मजदूर को भेजा, और उसको जरी इसीलिए कहते हैं कि वो मुरसिल की जगह जारी होकर जाता है या मुवक्किल की जगह के ऊपर जारी होके जाता है, या ये कि हाजत पूरी करने के लिए तेजी से दौड़ते हुए जाता है, इसीलिए जरियन औ जरियनी। फइजाहुम बिलमाई, ओहो यहाँ तो पानी है पानी, आज तक तो कभी पानी नहीं था, अब कैसे पानी आ गया। फरजाओ, ये जरी लोग कासिद लोग वापिस आए। फअखबरूहुम बिलमाई, और अपने बाकी काफले वालों को पानी की इत्तिला दी कि अरे अरे अब तो जंगल में पानी हो गया है। फअकबलू, पूरा काफला पूरा खानदान जुरहुम का पानी पास आया, और उम्मे इस्माइल हाजर वहां पानी के पास थी। तो देखिए जंगल में है ये इस्माइल और बच्चा सवा, इस्माइल और उनकी अम्मा सवा फर्द है, और ये पूरा काफला है पूरा खानदान है, लेकिन बाकायदा इजाजत मांग रहे हैं। ये नहीं कि हम ज्यादा ताकत वाले हैं तो दादागिरी करें, बाकायदा इजाजत मांग रहे हैं। अता जनीन लना अन्नंजिल इंदकी, हजर तो हमको इजाजत देती है हम यहाँ तेरे पास रुक जावे। ताकत के बलबोते पर दादागिरी थोड़ी करनी होती है, और दूसरे की चीज बिला इजाजत गसब थोड़ी करनी होती है। बाकायदा इजाजत मांगी जुरहुम के लोगों ने कि हजर यहाँ रहने की इजाजत देती हो। कालत नाम, जरूर, वलाकिन ला हक लकुम फिल्मा, पानी पर मिल्कियत नहीं बस इस्तेमाल की इजाजत है। ये है शाहाना सोच, क्योंकि शहजादी थी ना वही ये चीज सोच सकती है। کہ پانی استعمال کرو ملکیت میری رہے گی. یہ جواب دیا حضرت حاجر نے. قالوا نعم, انہوں نے کہا ضرور ہم پانی میں کوئی دعویٰ نہیں کریں گے. استعمال کے لیے تم نے اجازت دی, اسی پہ شکریہ ادا کرتے ہیں. یہاں قیام کی اجازت دی, یہی غنیمت ہے. جی.
وكان البيت مرتفعا من الارض كالرابية تاتيه السيول فتاخذ عن يمينه وشماله, فكانت كذلك حتى مرت بهم رفقة من جرهما او اهل بيت من جرهما مقبلين من طريق كداء, فنزلوا في اسفل مكة فرأوا طائرا عائفا فقالوا ان هذا الطائر لا يدور على ماء الا عهدنا بهذا الوادي وما فيه ماء, فارسلوا جريا او جريين فاذا هم بالماء, فرجعوا فاخبرهم بالماء فاقبلوا. قال وأم إسماعيل عند الماء, فقال وتأذنين لنا أن ننزل عندك؟ قالت نعم ولكن لا حق لكم في الماء. قالوا نعم. قال ابن عباس رضي الله عنه قال
صلى الله عليه وسلم
فألفى ذلك أم إسماعيل وهي تحب الأنس, فنزلوا وأرسلوا إلى أهلهم فنزلوا معهم حتى إذا كان بها أهل أبيات منهم وشب الغلام وتعلم العربية منهم وأنفسهم وأعجبهم حين شبا, فلما أدرك زوجوه امرأة منهم وماتت أم إسماعيل.
حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما فرماتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ ماں حاجر نے اس بات کو مناسب سمجھا, غنیمت سمجھا. کس بات کو؟ کہ قبیلے جرہم کے کچھ لوگ آ گئے ہیں, خود سے وہاں رہنے کی اجازت مانگتے ہیں, تو ان کو رہنے کی اجازت دے دی جاوے. اس کو انہوں نے مناسب سمجھا, غنیمت سمجھا, اس لیے کہ جنگل بیابان میں ہے, کوئی ہم کو ساتھ دینے والا مل جاوے تو اچھی بات ہے. اور وہ انس کو پسند کرتی تھی. یہ وحشت کی ضد ہے کہ انس کو وہ پسند کرتی تھی. یہ حمزہ کے ضمے کے ساتھ قرات پڑھو تو یہ معنی نکلے گا کہ وہ انس کو پسند کرتی تھی. اور دوسری قرات ہے حمزہ کے کسرے کے ساتھ, وہی تحب الانس, کہ ماں حاجر انسان کوئی وہاں آ جاوے اپنی جنس کے اور آباد ہو جاوے, اس بات کو پسند کرتی تھی, تاکہ ہم جنگل میں اکیلے ہیں تو کوئی انسان اور بھی آ جاوے. فنزلوا, یہ جرہم کی جماعت وہاں رک گئی اور انہوں نے اپنے قبیلے کے دوسرے لوگوں کو بلوا بھیجا. چونکہ جرہم کے مختلف شاخیں تھیں, وہ جنگلوں میں ادھر ادھر رہتے تھے, سب کو اطلاع دی آ جاؤ. گروپ ہوگا ان کا قبیلے جرہم کا, اس میں میسج رکھ دیا ہوگا کہ بھئی یہاں پانی ہے, سب لوگ آ جاؤ. اطلاع دے دی انہوں نے. فنزلوا معہم, جرہم کے دوسرے لوگ بھی آ کر ان کے ساتھ مقیم ہو گئے, یہاں تک کہ چند گھرانے وہاں اکٹھے ہو گئے. چند گھرانے جمع ہو گئے اور جو ہے اب مکہ جنگل میں سے آبادی بننا شروع ہو گیا. ادھر لڑکا بھی جوان ہو گیا, یعنی اسماعیل علیہ السلام جوان ہو گئے, اور جرہم کے لوگوں سے انہوں نے عربی سیکھ لی. چونکہ ان کی زبان عبرانی تھی, سوریانی تھی, عبرانی سوریانی تھی. وہاں آپ کو اس کی پوری تاریخ بتلائی تھی, کہاں جہاں ورقہ کا تذکرہ ہوا تھا وہاں, تو کہ سوریانی عبرانی کیسے وجہ تسمیہ ہوئی. تو یہ ان کی اصلی زبان عربی نہیں ہے, حضرت ابراہیم کی تو اصلی زبان سوریانی عبرانی. اس لیے سب سے اول عربی سیکھنے والے قبیلے جرہم سے حضرت اسماعیل ہے, اسماعیل علیہ السلام ہے. وَأَنفَسَهُمْ, اور ان کی نظر کے اندر یہ بڑے نفیس تھے, یعنی قبیلے جرہم کے لوگوں نے دیکھا کہ چھوکرا بڑا نفیس ہے, بڑا اچھا ہے. وَأَعْجَبَهُمْ حِينَ شَبَّ, اور جب جوان ہو گیا تو ان کو بہت اچھا لگتا تھا کہ چھوکرا ہے بہت اچھا, है रिश्ता करने के जैसा। तो इस तरीके से इनको बहुत अच्छे लगते थे हजरते इस्माइल अलैहि सलातु वस्सलाम। तो जो है उन्होंने क्या किया, फलम्मा अदरका, जब हजरते इस्माइल जवान हो गए तो जुरहुम की एक लड़की से इनका निकाह करा दिया। कबीले क्या आबाद हुए, ससुराली रिश्ता बन गया, रिश्ता हो गया और निकाह हो गया हजरते इस्माइल का उसी कबीले जुरहुम की एक लड़की के साथ। क्या नाम था, उमारा बिनते साद बिन उसामा, एक नाम ये नकल किया गया है उस लड़की का, जुरहुमी। दूसरा नाम जीदा बिनते साद, तीसरा कौल हुबई बिनते असद बिन इमलीक। ये तीन कौल है इस पहली बीवी के बारे में हजरत इस्माइल अलैहिस सलाम के। इस दरमियान उम्मे इस्माइल हाजर का इंतकाल हो गया। कुछ अरसा गुजरने के बाद इब्राहिम अलैहिस सलाम आए। इब्राहिम अलैहिस सलाम गाहे गाहे बीवी बच्चों की जियारत मुलाकात के लिए तशरीफ लाया करते थे। तो कुछ अरसे के बाद इब्राहिम अलैहिस सलाम तशरीफ लाए, बाद उसके के इस्माइल का निकाह हो गया था, घर में बहू जान आ चुकी थी, युतालिउ तरकतहु, ताकि अपने छोड़े हुए को देखे। तरकतहु के क्या माने, अपनी छोड़ी हुई औलाद की खबर मालूम करे, अपने सरमाए से वाकिफ होवे, यानी उनके हाल अहवाल देखे। ताला युतालियों के माने आते हैं अन नजरुफी अहवालिया, कि मैंने जो अपने बीवी बच्चों को जंगल में छोड़ा था वो किस हाल में है, उनके हाल अहवाल क्या है, इस चीज को देखने के लिए हजरत इस्मा इब्राहिम अलैहि सलाम तशरीफ लाते थे। बाज रिवायत में है कि हर महीने में एक मरतबा तशरीफ लाते थे और मक्कतुल मुकर्रमा आकर के हाजर और इस्माइल की खैर खबर लेकर के वापिस तशरीफ ले जाते थे। फलम यजिद इस्माइल, तो जब हजरत इब्राहिम आए तो हजरत इस्माइल घर में थे नहीं। तो बीवी को पूछा, घर में जो औरत थी उसको पूछा कि कहाँ है मेरा बेटा इस्माइल। देखो ये बहू खुसर अब्बा को पहचानती नहीं, यानी ये जो हजरत इस्माइल की बीवी वो हजरत इब्राहिम अलैहिस्सलाम को पहचानती नहीं है। तो पूछा कि मेरा बेटा कहाँ गया, तो कहा वो हमारे लिए रोजी की तलाश में गए हैं। कदीम जमाने से यही है कि शोहर रोजी की तलाश में निकलते हैं और बीवी घर में रहती है। थुम्मा सअलहा अन आयशिहिम, फिर पूछा हजरत इब्राहिम अलैहिस्सलाम ने बहू को कि कैसी तुम्हारी जिंदगी और गुजरान चल रहा है, वही अतिहिम, कैसे हालात चल रहे हैं। मालूम हुआ कि खुसर अब्बा को चाहिए कि बहू को पूछे कि मेरे बेटे के साथ तुम्हारा कैसा मामला चल रहा है, ये पूछना चाहिए। इस हदीस शरीफ से नुक्ता मालूम हुआ। तो इब्राहिम अलैहि सलाम ने अपनी बहू को पूछा कि बहू कैसा तुम्हारा घर आना चल रहा है, घर में कैसा निजाम चल रहा है। फकालत, तो बहू भाव थी, क्या बोली, नहनु बिशर्रिन, हम बहुत तकलीफ में चल रहे हैं, बहुत तकलीफ में। इसलिए वो बहू नहीं थी, बाऊ थी वो। बिशर्रिन, नहनु फी दीकिन व शिद्दतिन, हम बहुत तंगी में और बहुत सख्ती में चल रहे हैं। फशकत इलैही, गोया बहू ने खुसर अब्बा के सामने शिकवे शिकायत किए। कॉल, इब्राहिम अलैहिस्सलाम ने कहा तुम्हारे शोहर आ जावे तो उनको मेरा सलाम कहना, और सलाम कहके यूं कहना कि घर के दरवाजे की चौखट बदल देवे। घर के दरवाजे की, ये कोड वर्ड है, घर के दरवाजे की चौखट बदल देवे, ये मेरे बेटे को सलाम कहकर कह देना। ये हजरत इब्राहिम अलैहिस्सलाम ने कहा। चौखट बदलना ये किनाया है बीवी को तलाक देने से कि मेरी बहू को तलाक दे दो। अब यहाँ बीवी को चौखट से जो ताबीर किया गया तो उस पर शुरा ने अच्छे अच्छे नुक्ते लिखे हैं। एक बात तो इन्होंने ये लिखी है कि भाई चौखट जो होती है वो दरवाजे के लिए हिफाजत का जरिया बनती है, तो बीवी भी जो है शोहर के लिए बहुत सारी चीजों की हिफाजत का जरिया, कम से कम इस्मत की हिफाजत का तो जरिया ही होती है। दूसरी बात यह है कि चौखट के अंदर जो चीजें हैं तो चौखट और दरवाजे से अंदर की चीजों की हिफाजत होती है। इसी तरह बीवी अपने शोहर के माल और घर के सामान की हिफाजत का जरिया है। तीसरी बात यह है कि लोग जो भी घर में आएगा या घर से बाहर जाएगा तो वो चौखट को रौंद करके जाएगा, उसके ऊपर चल करके जाएगा। इसी तरह बीवी भी महल्ले वती है, ये भी जो है चौखट के जरिए से नुक्ता निकलता है। तो ये इशारा देकर इब्राहिम अलैहिस सलाम चले गए। जी देखिए यहाँ सीखने की चीज है, बेटा निकाह कर रहा है, जरूरत पूरी कर रहा है, अब्बा की हाजिरी को भी जरूरी नहीं समझा कि अब्बा आएंगे तभी निकाह होगा, अम्मी जान है काफी है चलो। और यहाँ तो अक्खा गांव होना चाहिए, अब्बा नहीं अक्खा गांव तो शादी हो गए। जी
فلما جاء إسماعيل كأنه آنس شيئا فقال هل جاءكم من أحد قالت نعم جاءنا شيخ كذا وكذا فسألنا عنك فأخبرته وسألني كيف عيشنا فأخبرته أننا في جهد وشدة قال فهل أوصاك بشيء قالت نعم أمرني أن أقرأ عليك السلام ويقول غير عتبة بابك قال ذاك أبي وقد أمرني أن أفارقك بالحق في أهلك فطلقها وتزوج منهم أخرى।
हाँ इतने में इस्माइल अलैहिस्सलाम आ गए, अब्बा तो चले गए थे, लेकिन उन्होंने कुछ महसूस किया। शुर्रा लिखते हैं कि हजरत इब्राहिम अलैहिस्सलाम के बरकात और अनवार आपने अपने घर के अंदर महसूस किए। चूंकि वालिद बुजुर्गवार खलीलुल्लाह आकर के गए तो घर में एक बरकात और अनवार की कैफियत थी। तो अहलुल्लाह आकर चले जावे तो भी उनके अनवार बाकी रहते हैं, तो हजरत इस्माइल अलैहिस्सलाम ने वो अनवार और बरकात महसूस किए, कोई नई चीज महसूस की। तो बीवी को पूछा कोई आया था क्या तुम्हारे पास, तो बीवी ने कहा जी इस तरह के एक बड़े मियाँ आए थे, इस शक्ल के, यानी एक बूढ़े बूढ़े आए थे, उनकी शक्ल ऐसी ऐसी थी, और मुझे आकर के पूछा आपके बारे में। तो मैंने कहा कि वो तो गए ही हुए हैं रोजी की तलाश में, और वो बुजुर्ग ने ये भी पूछा था कि हमारा गुजरान कैसा चल रहा है। तो मैंने कहा कि हम तो बहुत तकलीफ में ने बहुत हालात में चल रहे हैं, ऐसा मैंने जवाब दिया था। तो कहा कुछ कह के गए तुझे, कहा मुझे ये हुक्म दिया कि मैं तुमको सलाम कहूं, और यूं कहकर गए कि घर के दरवाजे की चौखट बदल दो, ये कह के गए। तो कहा कि वो मेरे अब्बा थे जो शक्ल सूरत तू बतला रही ने, और ये जो लफ्ज कहा ने उसका मतलब ये है कि मैं तुझे तलाक दे दूं, इसलिए जा तू तेरे घर वालों के साथ लाहिक हो जा मिल जा, ये कहकर तलाक दे दी। इसी से फिका में हिदाया वगैरह में आपने लफ्ज पढ़ा है तलाक किनाया के अल्फाज में इल्हकी बी अहली की, ये भी उन्हीं अल्फाज के अंदर आते हैं। अब यहाँ एक नुक्ता सोचो, कि इब्राहिम अलैहिस्सलाम बहू को तलाक देने के लिए क्यों फरमा के गए, इसलिए कि ये खानवदे नबुवत है और खानवदे नबुवत में ना शुक्री बीवी नहीं चल सकती, यहां तो शाकेरा बीवी चाहिए, साबेरा बीवी चाहिए, कानेआ बीवी चाहिए, और इस बहू ने तो शिकवे शिकायत ही चालू कर दिए, इसीलिए इस तरह की बीवी खानवदे नबुवत में चल सकती नहीं, इसलिए तलाक देने का हुक्म देकर गए थे हजरत इब्राहिम अलैहिस्सलाम, तलाक दे दी और कबीले जुरहुम की एक दूसरी औरत से शादी कर ली। अब ये दूसरी औरत से शादी की, उसका नाम सामा बिनते मुहलहल, छोटी सीन से। दूसरा कॉल ये है कि शामा, बड़ी सीन से, शामा बिनते मुहलहल इब्ने साद इब्ने औफ। तीसरा कॉल ये है कि इसका नाम था आतिका। चौथा कॉल ये है कि इसका नाम था रअला बिनते मदाद बिन अम्र अल जुरहुमिया। इस तरह के नाम उसके नकल किए गए हैं। तो दूसरी लड़की से शादी कर डाली। फलबिस अनहुम इब्राहिम माशा अल्लाह, इब्राहिम अलैहिस्सलाम बीवी बच्चों से दूर एक जमाने तक रहे जितना अल्लाह ने चाहा, यानी फलस्तीन जाकर अव्वल जौजा के पास जितना अल्लाह के यहां मुकद्दर था इतनी देर रहे, फिर एक जमाने के बाद अपनी बीवी के पास दोबारा आए, अरे बेटे के पास दोबारा आए, खुदा की शान फलम यजीद हो, इस मर्तबा भी हजरत इस्माइल घर में नहीं है जब तशीफ लाए तो, और आकर उनकी नई बीवी बहू के पास इब्राहिम अलैहिस्सलाम आए, पूछा बहू को कहाँ है मेरे इस्माइल, तो कहा वो तो हमारे लिए रोजी की तलाश में निकले हैं। इब्राहिम अलैहिस्सलाम खुसर अब्बा पूछ रहे हैं कैफान, तुम कैसे हालात तुम्हारे चल रहे हैं, और सवाल किया बहू को कि उनका गुजरान और उनके हाल अहवाल कैसे चल रहे हैं, तो बहू ने क्या कहा, नहनु बिखैरिन वसाअतिन, हम बहुत खैरियत में हैं और बहुत अच्छी तरह वुसअत से हमारा गुजरान चल रहा है। वह असनत अल्लाह, और अल्लाह की सना की, शुक्र अदा किया कि हम बहुत खैरियत से इस वक्त जिंदगी गुजार रहे हैं। कॉल हजरत इब्राहिम अलैहिस्सलाम ने पूछा मा तआमुकुम, क्या खाते हो, तो बहू जान ने क्या जवाब दिया, गोश्त खाते हैं, क्या पीते हो, पानी पीते हैं, गोश्त खाते हैं पानी पीते हैं, वहां कोई गल्ला वगैरह तो था नहीं, शिकार करके लाओ गोश्त को भूनो खाओ और जमजम पियो, यही इनका गुजरान था। बस हजरत इब्राहिम अलैहिस्सलाम ने दुआ मांगी, अल्लाहुम्मा बारिक लहुम फिल लहमी वल मा, ए अल्लाह इनके लिए गोश्त और पानी में बरकत अता फरमा। सुभान अल्लाह, अजीब दुआ है हजरत इब्राहिम अलैहिस्सलाम की है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम खुद इरशाद फरमाते हैं कि उन दिनों मक्कतुल मुकर्रमा में कोई गल्ला नहीं था, अगर गल्ला होता तो हजरत इब्राहिम अलैहिस्सलाम गल्ले में भी बरकत की दुआ कर देते। वलव कान लहुम दआ लहुम फीही, अगर गल्ला होता मक्का में तो उसके अंदर भी बरकत की इब्राहिम अलैहिस्सलाम दुआ फरमा देते, बस गोश्त था और पानी था, उन्हीं दो चीज के अंदर आपने बरकत की दुआ फरमाई। कौला रावी कहते हैं, रिवायत करने वाले रावी कहते हैं अपनी तरफ से, फहुमा ला यखलु अलैहिमा अहदुन बिगैरी मक्कत इल्ला लम युवाफिका हो। ध्यान से देखो तर्जुमा कि ये दोनों चीजें, फहुमा का मर्जा गोश और पानी, कि किसी को ये मुआफिक नहीं आ सकते मक्का के सिवा, किसी को भी मक्का के सिवा ये दो चीजें मुआफिक आ नहीं सकती, यानी मक्का के अलावा पूरी दुनिया में किसी भी शहर में अगर इंसान पाबंदी से हमेशा सिर्फ गोश्त खावे और पानी पीवे तो बीमार हो जाएगा। साथ में रोटी चावल ब्रेड कुछ भी खाना पड़ेगा। लेकिन एक मक्कतुल मुकर्रमा की खसूसियात है कि वहां कोई आदमी सिर्फ गोश्त खावे, पानी पीवे और कोई चीज नहीं, न रोटी न चावल, तो अभी उसकी तबीयत को मुआफिक हो जाएगा और वो भला चंगा तंदुरुस्त रहेगा। ये दुआए इब्राहिमी की बरकत है, वरना दुनिया में कहीं पर भी ये हो सकता नहीं है। बाज़ रिवायत के अंदर है कि इस तरीके से ये हजरत इब्राहिम अलैहिस सलातु वस्सलाम की दुआ के आसार और बरकत फहुमा ला यखलु। और हमने तो तजुर्बा किया है इसके ऊपर, मक्का के अंदर कुर्बानी के बाद सिर्फ गोश्त गोश्त और कुछ खाने वाने का नहीं, और मजे से तबीयत अल्हम्दुलिल्लाह अच्छी भी रहती है, गोश्त खाने का नहीं, जमजम पीने का और कुछ नहीं। और मक्का के गोश्त में अजीब लज्जत और बरकत है, ये दुआ इब्राहिमी की बरकत है। वरना जो है दुनिया भर के अंदर मशहूर न्यूजीलैंड शिप भी खाए, ऑस्ट्रेलियन घेंटों का गोश्त भी खाया और हॉलैंड के शिप भी खाए, लेकिन मक्कतुल मुकर्रमा के अंदर जो गोश्त में लज्जत है दुआ इब्राहिमी की बरकत से, वो दुनिया के किसी गोश्त के अंदर नहीं है। ये जो आपने खुसूसी दुआ मांगी अल्लाहुम्मा बारिक लहुम फिल लहमी वल माई, ये उसके बरकत और समरात है जी।
فلبث عنهم إبراهيم ما شاء الله ثم أتاهم بعد فلم يجده ودخل على امرأته فسأل.
طب अपने लोग वहां जाके मर गए खाते अलबेक के मर गए गोश्त खाने का वहां जाकर के मक्कतुल मुकर्रमा में जी।
فسألها عنه فقالت خرج يبتغي لنا قال كيف أنتم وسألها عن عيش رأيتهم فقالت نحن بخير وسعد يؤثنت على الله قال ما طعامكم قالت اللحم قال فما شرابكم قالت الماء قال اللهم بارك لهم في اللحم والماء قال النبي صلى الله عليه وسلم ولم يكن لهم يومئذ حب ولو كان لهم دعا لهم فيه قال فهما لا يخلو عليهما أحد بغير مكة إلا لم يوافقاهم قال فإذا جاء زوجك فاقرأي عليه السلام وامريه يثبت عتبة بابه فلما جاء إسماعيل قال هل أتاكم من أحد قالت نعم أتانا الشيخ حسن الهيئة وأثنت عليه فسألني عنك فأخبرته فسألني كيف عيشنا فأخبرته أنا بخير قال فأوصاك بشيء قالت نعم هو يقرأ عليك السلام ويأمرك أن تثبت عتبة بابك قال ذاك أبي وأنت العتبة أمرني أن أمسكك
أمسكك. اب یہ ہوا کہ بہو کی بات حضرت ابراہیم کو بہت اچھی لگی، حضرت ابراہیم واپسی کا ارادہ کر رہے ہیں، فرما رہے ہیں کہ جب تمہارے شوہر آئے تو میرا سلام کہنا اور یوں کہہ دینا کہ گھر کے دروازے کی چوکھٹ کو باقی رکھے، کہ یہ شاکرہ بیوی ہے اور خانوادہ نبوت میں ایسی ہی چلے گی۔ جب حضرت اسماعیل علیہ السلام آ گئے تو وہی انوار برکات دیکھ کر کے پوچھا کوئی آیا تھا کیا؟ کہا جی ہمارے پاس ایک شیخ آئے تھے حسن الہیئتی، بہت اچھی ان کی شکل و صورت تھی، بہت اچھی شکل و صورت تھی۔ وَأَسْنَتْ عَلَيْهِ، بہو نے خسر ابا کی تعریف بھی کی۔ اسنت کی فائلہ ہے حضرت اسماعیل کی دوسری بیوی، اس نے حضرت ابراہیم کی تعریف بھی کی، حالانکہ جانتی نہیں کہ یہ میرے شوہر کے ابا جان ہیں، لیکن تعریف کی۔ بعض روایت کے اندر یوں بھی آیا ہے کہ جب حضرت ابراہیم علیہ السلام آئے تو بہو نے یوں کہا اللہ آپ پر رحم فرمائے، ذرا آئیے گھر میں، میں کھانا تیار کرتی ہوں، کھائیے پانی پیجیے۔ دیکھو کیسی عورت، حالانکہ شوہر گھر میں نہیں لیکن درخواست کی باقاعدہ، آئیے رحمک اللہ، اللہ آپ پر رحم کرے، یہاں قیام کیجیے، کھانا کھائیے پیجیے۔ تو حضرت اجتماع ابراہیم علیہ السلام نے جواب میں فرمایا میں اتر نہیں سکتا، اسی لیے کہ وہاں سارا کو وعدہ کر کے آئے تھے کہ میں فلسطین واپس آنے تک کہیں اتروں گا نہیں, اور اب حجرا کا تو انتقال ہو گیا تھا اس لیے جو ہے میں اتروں گا نہیں. تو بہرحال بہو نے خسر ابا کی تعریف کی. معلوم بہو ایسی ہونی چاہیے جو خسر کی تعریف بھی کرے. اب تو جنرلی بہواں ایسی ہوتی ہے کہ جب بھی میکے واپس جائے گی تو سب کو لے ڈالے گی, وہ سب کو, کوئی کو نہیں چھوڑے گی. فسألنی عنک, کہا آپ کے بارے میں مجھے پوچھا تھا تو میں نے بتلایا کہ وہ تو ہمارے لیے غذا کا انتظام کرنے گئے, اور اس بزرگ نے یہ بھی پوچھا تھا کہ ہمارا گزران کیسا چل رہا ہے, تو میں نے ان کو بتلایا ہم بہت خیریت سے ہیں. تو اسماعیل علیہ السلام نے پوچھا کچھ وصیت نصیحت کر کے گئے؟ کہا ہاں, آپ کو سلام کہہ کر گئے اور یہ حکم دے کر کے گئے کہ چوکھٹ دروازے کی باقی رکھنا. اب حضرت ابراہیم علیہ السلام, اسماعیل علیہ السلام نے کہا وہ تو میرے ابا ہے جو آئے تھے, اور تو چوکھٹ ہے, اور مجھے حکم یہ دیا کہ میں تجھے اپنے نکاح میں برقرار رکھوں. ظاہر ہے خاتم الانبیاء کی دادی بننے والی ہے, اس لیے شاکرہ ہی ہونی چاہیے, وہ ناشکری تھوڑی چل سکتی ہے. اس لیے وہ پہلی بیوی کی طلاق ہوئی اور دوسری بیوی کو نکاح میں باقی رکھنے کا حکم دیا گیا. ثم لبس عنہم ما شاء اللہ, پھر ایک عرصے تک ابراہیم علیہ السلام وہاں فلسطین میں رکے رہے اور ایک زمانے کے بعد آئے. اب جو ایک زمانے کے بعد ابراہیم علیہ السلام آئے تو کیا ہوا؟ جی بس ایک زمانہ گزرنے کے بعد حضرت ابراہیم علیہ السلام کی تشریف آوری ہوئی. درمیان میں دو تشریف آوری کے موقع پر بیٹے کی ملاقات نہیں ہوئی تھی. اب اس مرتبہ جو ابراہیم علیہ السلام تشریف لائے تو اسماعیل علیہ السلام تیر تیار کر رہے تھے, یعنی کہ تیر چھیل کر کے پر وغیرہ بنا کر کے تیار کر رہے تھے. اسی بڑے درخت کے نیچے زمزم کے قریب میں, تو اب جب آئے تو اس وقت کے اوپر تیر سازی کے کام میں مشغول تھے, بیٹ نہیں بنا رہے تھے, یاد رکھنا. فلما رآہ قام الیہ, جب حضرت اسماعیل نے ابا جان کو دیکھا تو فوراً ابا کے استقبال میں کھڑے ہو گئے. فصنع, باپ بیٹے نے ایسا معاملہ کیا جیسے کہ والد ولد کے ساتھ کرتا ہے, ولد والد سے کرتا ہے, یعنی دونوں گلے لگ گئے, مصافحہ کیا, ہاتھ چومے, اس طریقے کا برتاؤ کیا. اور آ کے ابراہیم علیہ السلام نے کہا بیٹے اسماعیل, اللہ نے مجھے حکم دیا ہے ایک کام کے کرنے کا. اس وقت ابراہیم علیہ السلام کی عمر مبارک 100 سال ہو چکی تھی اور حضرت اسماعیل کی عمر 30 سال کی تھی. اس عمر میں آ کر کے کہا اللہ نے مجھے ایک کام کا حکم دیا ہے, تو اسماعیل علیہ السلام نے کہا آپ کے رب نے جو حکم دیا ہے وہ پورا کرو, اللہ کا حکم ہے پورا کرو. دیکھو کیسا بیٹا, ابا جان کو اس بڑھاپے کی عمر میں یہی مشورہ دے رہا ہے, ابا اللہ کا جو حکم ہے پورا کرو. تو ابراہیم علیہ السلام نے پوچھا بیٹا تم میری مدد کرو گے؟ تو اسماعیل علیہ السلام نے کہا ہاں میں آپ کی مدد کروں گا. بیٹا باپ کا معاون کار بنے, کہا ابا میں آپ کی ضرور مدد کروں گا, میں آپ کی کام میں مدد کروں گا. اب حضرت ابراہیم علیہ السلام نے کہا یقیناً اللہ نے مجھے یہ حکم دیا ہے کہ میں اس جگہ پر اللہ کا گھر بناؤں. کس جگہ پر؟ اور اشارہ کیا اونچے ٹیلے کی طرف, ابھرے ہوئے ٹیلے کی طرف. علامہ حولہا, اس کے ارد گرد کی طرف کہ یہ ٹیلہ اور اس کا ارد گرد کا حصہ یہاں اللہ کا گھر بنانے کا ہمیں حکم دیا گیا ہے. بیٹا تم میری مدد کرو گے؟ کہا ضرور میں آپ کی مدد کروں گا ابا جان. جی اب دونوں باپ بیٹے مل کر کے کعبۃ اللہ کی بنیادوں کو بلند کرنے لگے. وَإِذْ يَرْفَعُ إِبْرَاهِيمُ الْقَوَاعِدَ مِنَ الْبَيْتِ وَإِسْمَاعِيلَ, جیسے کہ یہاں حاشیے میں بھی فتح الباری کے حوالے سے لکھا ہوا ہے کہ ساتوں زمین تک کعبۃ اللہ کی بنیادیں ہیں. ابھی جب 1417 ہجری میں کعبۃ اللہ کی نئی تعمیر ہوئی اس وقت کے اوپر بھی جو انہوں نے اوپر کی دیواریں کھول دی تھی تو نیچے پتھروں کا سلسلہ برآمد ہوا اور اونٹ کی کوہان کی شکل کے اندر وہ پتھر, اور دیکھنے والوں نے یہ لکھا ہے کہ بغیر سیمنٹ اور بغیر مسالے کے وہ تمام پتھر آپس میں ایک دوسرے کے ساتھ جڑے ہوئے ملے ہوئے. اب اس طرح کی نیچے تک یہ بنیادیں کہاں ہیں اللہ ہی کو معلوم. پھر انہوں نے جو نئی تعمیر کی وہ اسی پتھروں والی بنیاد ہی کے اوپر یہ جدید تعمیر کی 1417 ہجری کے اندر. تو اسی بنیاد کے اوپر ابراہیم اسماعیل نے کعبۃ اللہ کی دیواروں کو بلند کرنا شروع کیا, بنیادوں کو اٹھانا شروع کیا. حضرت اسماعیل پتھروں کو لاتے تھے اور ابراہیم علیہ السلام تعمیر کرتے تھے. یہاں تک کہ جب عمارت اونچی ہو گئی تو اس پتھر کو لے آئے, جا بہذا الحجری, اس پتھر کو لے آئے, اس پتھر کو یعنی مقام ابراہیم کو لے آئے. کہتے ہیں کہ اللہ تعالیٰ نے فرشتوں کے ذریعے سے وہ پتھر رکھوا دیا تھا جنت سے اتار کر کے, اور وہ پتھر اسماعیل علیہ السلام اٹھا کر کے لے آئے. دو پتھر, ایک مقام ابراہیم اور یہ رکن حجر اسود, یہ دونوں پتھر جنت سے اتارے گئے تھے. اور اس پتھر کی تاثیر یہ کہ وہ اونچا نیچا بھی ہوتا تھا اور خود سے چلتا بھی تھا. چونکہ دیواریں جب اونچی ہو گئی تو اب کیسے اوپر تک جو ہے مٹیریل پہنچایا جائے. ہمارے یہاں تو دیواروں کے ساتھ پالک باندھی جاتی ہے, یہ بھاجی نہیں, یہ بامبو وغیرہ کے ذریعے سے بنائی جاتی ہے, اس کو ہمارے علاقے میں پالک کہتے ہیں. وہ پالک باندھتے ہیں بانس وغیرہ سے اور اس پر آڑے پاٹیے رکھ دیتے ہیں اور اس پر کڑیے لوگ کھڑے ہو جاتے ہیں اور وہاں کھڑے کھڑتے چڑھتر کام کرتے رہتے ہیں. تو وہاں کہاں یہ پالک بناتے. تو یہی پتھر جس کو مقام ابراہیم کہتے ہیں وہی اونچا نیچا ہوتا تھا, جب ضرورت پڑتی تھی اونچا ہو جاتا تھا اور ضرورت پڑتی تھی نیچا ہو جاتا تھا. اور کعبۃ اللہ کی تو چار دیواری ہے اور بڑا ہی آتا ہے, تو چاروں دیوار کی طرف وہ گھومتا تھا چلتا تھا اور ابراہیم علیہ السلام اس پر کھڑے ہو کر کے تعمیر کر رہے تھے. فَوَضَعَهُ لَهُ, اسماعیل علیہ السلام نے لا کر کے وہ پتھر ابا جان کے لیے رکھ دیا. فَقَامَ عَلَيْهِ, ابراہیم علیہ السلام پتھر پر کھڑے ہوئے, وَهُوَ يَبْنِي, اور وہ تعمیر کر رہے تھے, اور اسماعیل علیہ السلام پتھر دیتے رہتے تھے. معلوم ہوا کہ اللہ کے گھر کی تعمیر کے اندر چندہ دینے کے ساتھ کچھ کام عملاً بھی کرنا چاہیے. یہ حضرت ابراہیم اور اسماعیل کی سنت, اور آگے روایت آ رہی ہے کعبۃ اللہ کی تعمیر کے موقع پر نبی کریم صلی اللہ علیہ وسلم نے بھی پتھر اٹھانے کا کام کیا. جب حضور کو نبوت ابھی ملی نہیں تھی اور قریش نے کعبۃ اللہ کی تعمیر کی تو اس وقت پتھر لانے میں خود نبی کریم صلی اللہ علیہ وسلم بھی شامل تھے, اور آپ کا کندھا مبارک نوکیلے پتھر کی وجہ سے چھل گیا تھا. یہ بھی ہوا تھا. تو یہ کرنا چاہیے, خالی چندہ دے کے چھوٹ نہیں جانے کا, کام بھی کرنے کا. وہما یقولانی, اور ابراہیم اور اسماعیل دعا کر رہے تھے, ربنا تقبل منا انک انت السمیع العلیم, اے اللہ ہماری اس عمل کو آپ قبول فرما لیجئے. آپ دعاؤں کو سننے والے, دل کے جذبات کو جاننے والے. دیکھیں یہاں ایک نقطہ غور کرنے کا ہے کہ کعبۃ اللہ جو بنایا تھا ابراہیم علیہ السلام نے, اسماعیل نے, اللہ کے حکم سے بنایا تھا, اور بنایا اللہ کا گھر, اور بنانے والے دونوں نبی, ایک خلیل ہے تو دوسرے ذبیح ہے. تو سوچو کہ اللہ کے حکم سے بنا رہے ہیں, اللہ کا گھر بنا رہے ہیں, خلیل اور ذبیح مل کے بنا رہے ہیں, لیکن اس کے باوجود بھی قبولیت کی دعا کر رہے ہیں کہ ہمارا عمل اللہ کے یہاں مقبول ہو جائے. یہ نہیں کہ آدمی کو کوئی نیک کام کرنے کی توفیق ہوئے تو اتراتے بیٹھے کہ جو ہے فقیر حقیر حقر الورا یہ تعمیر مسجد کی کارنامہ ہے میرا, یہ میرا کارنامہ ہے, یہ مسجد پوری میری پلاننگ, یہ پورا میرا چند ہے, پورا میں نے بنا ڈالا ہے. اس طرح لوگ ڈنگے مارتے ہیں. اور یہاں ابراہیم علیہ السلام کے باقاعدہ دعا مانگ کر کے اہتمام کر رہے ہیں کہ ہماری نیکی اللہ کی بارگاہ میں مقبول ہو جاوے. ربنا تقبل منا انک انت السمیع العلیم. قال, لاجپور کی جامع مسجد جو ہے پہلے پرانی تھی, ابھی تو ایک دم نئی بن گئی. وہ مفتی گجرات حضرت مفتی مرغوب احمد صاحب لاجپوری رحمت اللہ علیہ نے بنائی تھی. اس کے لیے وہ رنگون چندے کے لیے بھی تشریف لے گئے, جیسے کہ آج کل لوگ انگلینڈ چندے میں جاتے ہیں, تو اس وقت رنگون کا بول بالا تھا, برما گئے تھے, پھر آنے کے بعد تعمیر کی, اور بہت اہتمام کرتے تھے تہجد میں, دعا میں, رونے میں کہ میری یہ مسجد کی تعمیر اللہ کے یہاں مقبول ہو جاوے. وہ حضرت ابراہیم علیہ السلام کو خواب میں دیکھا کرتے تھے حضرت مفتی مرغوب صاحب, اس لیے ان کے زمانے سے لے کر آج تک ان کے گھر میں مہمانی کا سلسلہ ویسا ہی ہے. چونکہ ابراہیم علیہ السلام بھی مہمان نواز تھے, تو ایک دن پھر رات میں خواب انہوں نے دیکھا کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم تشریف لائے اور مسجد میں ایک جگہ کھڑے ہو کر دو رکعت نماز ادا فرمائی, تو یقین ہو گیا کہ میری یہ تعمیر اللہ کی بارگاہ میں مقبول ہے, قبول ہو گئی ہے. تو جب وہ پرانی مسجد توڑی اور نئی مسجد بنائی, تو جس جگہ خواب میں دیکھا تھا نبی کریم صلی اللہ علیہ وسلم کو نماز پڑھتے ہوئے, وہاں انہوں نے نشان رکھا ہے ابھی بھی, اور پتھر کا رنگ پورا الگ رکھا ہے کہ اس جگہ وہ زیارت ہوئی تھی, وہ ہے وہاں مسجد کے اندر. تو یہ دعا کا اہتمام کیا, ربنا تقبل منا انک انت السمیع العلیم. راوی کہتے ہیں کہ دونوں باپ بیٹے عمارت بنانے لگے, حتی یدورا حول البیتی, چاروں طرف گھومتے رہے اور تعمیر مکمل ہو گئی, اور دعا بھی دونوں کے دونوں کرتے رہے, ربنا تقبل منا انک انت السمیع العلیم. کہتے ہیں کہ جب تعمیر مکمل ہو گئی, حضرت جبرائیل امین آئے اور کہا کہ چلو ابراہیم, تم نے دعا میں اللہ سے کہا تھا نا, وارنا مناسکنا, کہ حج کہاں کرنی, وہ مقامات بھی دکھلائے جائے. تو ابراہیم علیہ السلام کو لے کر جبرائیل گئے, مینا دکھلایا کہ مینا یہاں سے شروع ہوگا, یہاں ختم ہوگا, مزدلفہ دکھلایا یہاں سے شروع ہوگا یہاں ختم ہوگا. عرفات دکھلایا, یہاں شروع ہوگا یہاں ختم ہوگا. یہ تمام حدود جبرائیل امین نے آ کر خود ابراہیم علیہ السلام کو دکھلائے. اور مکہ سے چلتے ہیں تو پہلے مینا آتا ہے, پھر مزدلفہ آتا ہے, اخیر میں عرفات آتا ہے. تو جب تمام مقامات دکھلا دیے تو اخیر میں عرفات پہنچ کر کے پوچھا, عرفت یا خلیل اللہ, اے اللہ کے خلیل آپ نے ساری جگہ پہچان لی؟ تو کہا عرفت, کہا اس سے عرفہ وجہ تسمیہ ہوئی. یہ بھی ایک قول ہے عرفہ وجہ تسمیہ کے بارے کے اندر. اور ایک قول پہلے آپ کو اور بھی بتلایا گیا تھا, اس کے بعد جو ہے حضرت ابراہیم علیہ السلام کو حکم دیا گیا کہ آپ جو ہے اس پتھر پر کھڑے ہو کر کے حج کا اعلان کر دیجئے. تو دونوں طرح کی روایت ہے کہ مقام ابراہیم پر کھڑے ہو کے اعلان کیا, وَأَذِّنْ فِي النَّاسِ بِالْحَجِّ يَأْتُوكَ رِجَالًا وَعَلَى كُلِّ ضَامِرٍ, یہ اعلان کہاں کیا تھا؟ تو ایک روایت میں مقام ابراہیم پر کھڑے ہو کر کے, اور دوسری روایت میں جبل ابو قبیس پر چڑھ کر. جلالین میں آپ نے یہ روایت پڑھی ہے کہ آپ جبل ابو قبیس کے اوپر چڑھے اور اعلان کرنا شروع کیا. کیا اعلان کیا؟ یا ایوہ الناس, اے لوگو, اللہ نے تمہارے لیے حج کو فرض کیا ہے. تو جو لوگ صلب اب میں تھے, رحم مادر میں تھے, انہوں نے بھی ندائے ابراہیمی کو سنا, اور جو ہے انہوں نے لبیک کی آواز دی, جواب دیا, اور اللہ ان کو حج نصیب کریں گے. اس طریقے کا معاملہ ہوا. جی.
وبه قال حدثنا عبد الله بن محمد قال حدثنا ابو عمرو عبد الملك بن عمرو قال حدثنا ابراهيم بن نافع عن كثير بن كثير عن سعيد بن جبير عن ابن عباس رضي الله عنه وعنهم قال لما كان بين ابراهيم وبين اهله ما كان خرج باسماعيل وام اسماعيل ومعهم شنه فيها ماء فجعلت ام اسماعيل تشرب من الشنه فيدر لبنها على صبيها حتى قدم مكه فوضعها تحت دوحه ثم رجع ابراهيم الى اهله.
روایت ہے, کچھ الفاظ زیادہ ہے, زائد الفاظ دیکھتے جاؤ جلدی جلدی. حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما وعنہم سے منقول ہے کہ جب حضرت ابراہیم علیہ السلام اور ان کے اہل خانہ یعنی سارا, جو معاملہ ہوا وہ ہوا, یعنی سارا کو حاجرہ کے معاملے میں غیرت آ گئی, سارا کو حاجرہ کے معاملے کے اندر غیرت آ گئی, اور اس کی وجہ سے شوکنوں کے اندر کچھ جھگڑے کا انداز کھڑا ہو گیا. اور ایسے موقع کے اوپر جو ہے شوہر کے لیے بڑا مشکل معاملہ ہو جاتا ہے. اور عربی کے اندر درائر کہتے ہیں شوکن کو, اس لیے کہ ہر شوکن دوسری شوکن کو ضرر پہنچانے کے چکر میں رہتی ہے, اسی لیے ان کو درائر کے لفظ سے تعبیر کیا جاتا ہے. حضرت سارا روادار نہیں تھی کہ حضرت حاجرہ حضرت ابراہیم کے ساتھ رہے, یہ اس جملے کا اشارہ ہے. کلما کان بین ابراہیم و بین اہلہ ما کان, ابراہیم اور ان کی پہلی بیوی کے درمیان جو تھا وہ تھا, یعنی کہ سارا روادار نہیں تھی کہ حاجرہ اسماعیل ابراہیم کے ساتھ رہے. تو اسماعیل علیہ السلام, تو ابراہیم علیہ السلام نکلے, خرج کے فائر ابراہیم اسماعیل کو اور ام اسماعیل کو لے کر, اور ان کے ساتھ جو ہے پانی کا ایک مٹکا تھا, اس میں پانی تھا, ام اسماعیل اس مٹکے سے پانی پیتی تھی. فَيُدِرُّ لَبَنُهَا عَلَى صَبِيِّهَا, حاجر کا دودھ اپنے بچے اسماعیل پر اترتا تھا. فَيُدِرُّ اور يَدُرُّ پڑھو تو, يَدِرُّ پڑھو تو معنی کیا کریں گے؟ بکثرت دودھ بچے پر اترتا تھا. بابے افعال کے اندر لے جائیں گے تو دودھ پلانے کے معنی میں, اور مجرد میں رکھو گے تو کثرت سے دودھ اترنے کا معنی ہوگا. تو بچے کے اوپر دودھ کثرت سے اترتا یہاں تک کہ مکہ آ گئے. تو ابراہیم علیہ السلام نے بیوی کو ایک درخت کے نیچے بڑے درخت کے نیچے رکھ دیا, اور ابراہیم علیہ السلام اپنی پہلی بیوی سارا کی طرف واپس جانے کے لیے نکلے. تو ام اسماعیل پیچھے دوڑی یہاں تک کہ جب وہ قدا پہنچ گئے تو حاجر نے پیچھے سے آواز لگائی, جی.
فجعلت ام اسماعیل تشرب من الشند فيدر لبنها على صبيه حتى قدم مكه فوضعها تحت دوحه ثم رجع ابراهيم الى اهله فاتبعته ام اسماعيل حتى لما بلغوا كدا نادته من ورائه يا ابراهيم الى من تتركنا
الى من تتركنا کس کے حوالے بیابان میں ہم کو چھوڑ کے جا رہے ہو. کتنا ایمانی جواب دیا, قال الى الله, اللہ کے حوالے کر کے جا رہا ہوں. جی حاجر کا ایمان دیکھو, میں اللہ سے راضی ہوں اس حکم کے پورا کرنے پر. جی لعلی احس احدا, شاید کوئی آدمی مجھے نظر آ جاوے جو میری ضروریات پوری کرنے میں مدد کرے. جی واہ واہ, فنظرت و نظرت, دیکھو مقرر لفظ آیا, کیا معنی؟ بار بار دیکھتی رہی, دور دور تک دیکھتی رہی, کوئی نظر آوے. جی
فلم تحس احدا فلما بلغت الوادي سعد اتت المرأة اتت المروة وفعلت ذلك اشواطا.
اشواط کے معنی کئی چکر. دیکھیے شرا فرماتے ہیں کہ ماں ہاجر نے سات چکر مسلسل نہیں لگائے تھے, ایک چکر لگاتی, پھر اپنے بچے کو آ کر دیکھتی, بچے کی خیر خبر کرتی, اس کے بعد دوسرا چکر, مسلسل نہیں کیے ماں ہاجر نے. اور آج بھی اگر کوئی آدمی اپنے ضعف اور کمزوری کی وجہ سے مسلسل چکر نہ لگاوے, ایک چکر لگا کے آرام کرے, پھر دوسرا, پھر تیسرا, کر سکتا ہے, کوئی حرج نہیں. جی
ثم قالت لو ذهبت فنظرت ما فعلت عن الصبية فذهبت فنظرت فإذا هو على حاله كأنه ينشأ للموت.
ہاں ينشأ للموت, موت کی سسکیاں بھر رہا تھا, یعنی بچہ اسماعیل موت کی سسکیاں بھر رہا تھا, بے ہوش ہونے کے قریب ہو چکا تھا. یعنی پیاس کی وجہ سے حضرت اسماعیل کی حالت کیسی ہو رہی تھی, سسکی لے رہے ہیں اور جو ہے بے ہوش ہونے کے قریب ہے. جی
فلم تقرها نفسها
بے چین ہوا ان کا دل, حضرت حاجرہ کا دل یہ منظر دیکھ کر کے بے چین ہو گیا کہ زندہ بچہ ہے لیکن موت کے لیے تڑپ رہا ہے. فَإِذَا هُوَ عَلَى حَالِهِ كَأَنَّهُ يَنشَأُ لِلْمَوْتِ, کہ بچہ اس حال میں ہے کہ زندہ ہے لیکن موت کے لیے تڑپ رہا ہے, تو ماں کا دل بے چین ہوا, قرار نہیں ہوا. جی
فقالت لو ذهبت فنظرت لعلي احس احدا فذهبت فصعدت الصفا فنظرت ونظرت فلم تحس احدا حتى اتم السبعا ثم قالت لو ذهبت فنظرت ما فعل فاذا هي بصوت فقالت اغث ان كان عندك خير.
یہاں یہ لفظ زائد ہے جو پچھلی روایت میں نہیں ہے, کہ جب آواز سنی تو حاجر کیا کہنے لگی, اغث ان کان عندک خیر, یہ آواز آ رہی ہے کوئی فرد ضرور ہے, اگر تیرے پاس کوئی بھلی چیز ہو تو میری مدد کر, تو نظر تو نہیں آ رہا ہے کون ہے, تیری آواز میں سن رہی ہوں, تیرے پاس کوئی بھی بھلی چیز ہو تو میری مدد کر. یہ وہی ہے جو موسیٰ علیہ السلام کی دعا میں بھی یہ لفظ آیا, رب انی لما انزلت الی من خیر فقیر, وہاں بھی دعا میں لفظ خیر آیا, اور یہاں ماں حاجر کی دعا میں بھی لفظ خیر آیا کہ اللہ اس وقت تو آپ جو دیں گے میں اس کی محتاج ہوں. تو کہا یہ آواز جس کی سنائی دے رہی ہے اس کے پاس کوئی بھی بھلی چیز ہوگی, میری مدد کرو. چلو یہاں نام کی صراحت ہے, وہاں صراحت نہیں تھی, کہ وہ آنے والا فرشتہ جبرائیل ہے جی. یعنی راوی نے بھی ایڑی مار کے بتلائی. فقال بھی عقیبی ہاکذا کا کیا مطلب؟ راوی نے ایڑی مار کے نقل کر کے بتلایا کہ جبرائیل امین نے اس طرح ایڑی ماری جی. فم بسکل ما یعنی پانی پھوٹ پڑا جی. دہشت دہشت دونوں قرات آئی ہے یعنی حضرت حاجر دہشت زدہ ہو گئی. حضرت حاجرہ دہشت زدہ ہو گئی کہ یہ کیا ہوا جنگل میں, یہاں تو پانی نام کی کوئی چیز نہیں تھی, نہیں ایک دم پانی کا چشمہ ابل پڑا, دہشت زدہ ہو گئی جی. تحفیرو تحفیرو کے معنی منڈیر بنانے لگی, کھودنے لگی. دیکھو اگر منڈیر بنانی ہو تو مٹی ریت کھود کھود کر کے جمع کر کے منڈیر بنتی ہے, پار کیسے باندھیں گے؟ اس کے لیے کچھ مٹی کھودیں گے تو نا, اسی لیے تافیر کھودنے لگی جی. یہاں ظاہرن کا لفظ آیا. ابو القاسم صلی اللہ علیہ وسلم نے فرمایا اگر ماں حاجر پانی کو چھوڑ دیتی تو پانی پھیل جاتا. ظاہر کا معنی پھیل جاتا, دوسرا ترجمہ پانی بہتا رہتا جی. انکرو ذالک, انکرو ذالک کا کیا معنی؟ ان کو ایک چیز نئی لگی کہ بھئی اس وادی میں تو آج تک کبھی پانی کا نام و نشان نہیں تھا اور یہ کیا ہو گیا ایک دم. تو عادت کے خلاف کبھی پہلے ان کو پانی نظر نہیں آیا تھا, اسی لیے یہ ان کو ایک نئی چیز معلوم ہوئی. فانکروا ذالک, انوکھی معلوم ہوئی چیز جی. یہاں یہ لفظ زائد ہے ان نکون معاکی, اے ام اسماعیل ہم تیرے ساتھ ہو جاوے یا ہم تیرے ساتھ رہنے لگے, سکونت اختیار کرنے لگے جی. بس یہاں جزا مقدر ماننے کی کہ حضرت حاجر نے اجازت دے دی جی. ہاں اب یہ بچہ اسماعیل بڑا ہو گیا تو جرحمی کی ایک لڑکی سے نکاح کرا دیا جی. بدل ابراہیم کا کیا معنی؟ ابراہیم علیہ السلام کو یہ لگا کہ بہت دن ہو گئے مکہ جا کر کے میری بیوی ہاجرہ اور بیٹے اسماعیل کی خیر خبر لینی چاہیے, اس لیے وہ فلسطین سے سفر کر کے آئے. فقال لی اہلی, یا اہل سے مراد ہے سارا, تو فلسطین میں مقیم زوج اول سارا کو آپ نے کہا انی مطلع ترکتی, کہ میں نے جو اپنی بیوی ہاجر کو بچے اسماعیل کو وہاں جنگل بیابان میں چھوڑا ہے میں ان کے حال احوال سے واقف ہونا چاہتا ہوں, میں ان کے احوال سے واقف ہو کر آؤں, حالات معلوم کر لوں کہ میری بیوی ہاجر اور بیٹا اسماعیل کس حال کے اندر ہے, میں دیکھنے جانا چاہتا ہوں. معلوم ہے کہیں جاوے تو گھر والوں کو کہہ کے جانے کا. اب تو لوگ گھر سے نکلتے ہیں کچھ کہتے وہتے ہے نہیں, بے ایڈریس لوگ. اب گھر میں آ کے کوئی پوچھے کہاں گئے تو کہا ہم کو بھی نہیں خبر نے کہاں گئے, تو تم کو ہم کیا کہے. تو یہاں بھی ابراہیم علیہ السلام سارا کو کہہ کے گئے کہ میں مکہ جا رہا ہوں, وہاں موسیٰ علیہ السلام بھی کہہ کے گئے تھے نا انی آنست نارا لعلی آتیکم منہا. ہاں یہاں رکو, میں جاتا ہوں اوپر جا کے آگ لے کے آتا ہوں کہ کے نکلنے کا چلو. یہاں یسیدو ہے, وہاں تھا رسک کا انتظام کرنے اور یہاں پر ہے شکار کرنے کے لیے, چونکہ وہاں آمدنی کا ایک ہی ذریعہ تھا رسک کا, शिकार करके लाओ और गोश्त खाओ जी। यहाँ वो बीच वाला कलाम नहीं है, देख लिया पुरानी बहू ने खुसर के दरमियान जो बात हुई थी। चलो ये दो बार आया, सुम इन्नहु बदाली इब्राहिम, दूसरी मरतबा हजरत इब्राहिम की आमद हुई जी। यहाँ सराहतन आ गया, देख लिया ये दूसरी वाली बहू बड़ी बाखलाक थी, इसने जो है इकरामन कहा क्यों आप हमारे यहाँ उतरते नहीं, कयाम नहीं करते, खावे पीवे, देखो कैसा, पहचानती नहीं कि मेरे शोहर के अब्बा है, लेकिन अखलाक और इकराम भी तो कोई चीज हुआ करती है जी। बाद शहरों में तो घर में लोग होते फिर भी कहते थे कि घर में नहीं है अभी जाओ, और बाद शहर वाले सच बोलने के लिए घर के बाड़े में पीछे बाहर निकल जाएंगे और घर वाले फिर कहेंगे अभी घर में है नहीं, जाओ बाद में आना। चलो यहाँ सराहतन लफ्ज आया बरकतुन, के ये हजरत इब्राहिम अलैहिस सलाम की दुआ की बरकत है। इस बरकत का दो माना बयान किए गए कि जमजम मुतबर्रक है, और दूसरा माना यह है कि मक्का के ताम और मशरूब में बरकत है, कि मक्का का ताम और मशरूब दोनों मुतबर्रक जी। सल्लल्लाहु अलैहि वसल्लम कहा तुम इन्नहु बदाली इब्राहिम फकाल लि अहली इन्नी मुत्तलिउ तरीकती फजा फवाफक इस्माईल मिन वराइ जमजम। फवाफक ये तीसरे सफर की कारगुजारी याद रखना कि अब जो इब्राहिम अलैहि सलाम आए तो मुलाकात हो गई बेटे इस्माइल से जमजम के कुएं के पीछे जी। वो तीर दुरुस्त कर रहे थे जी। यहाँ है अति रब का, अब्बा जान आप अपने रब की इताअत कीजिए, अल्लाह ने हुक्म दिया घर बनाने का तो बनाओ, मैं मदद करूंगा जी। यहाँ ये लफ्ज जायद है कि इब्राहिम अलैहि सलाम ने क्या कहा, बेटे इस्माइल अल्लाह ने मुझे ये हुक्म भी दिया है कि तू मेरी मदद करे इस तामीरी काम में। गोया तामीरी काम में हजरत इस्माइल मदद करे, ये अल्लाह का हुक्म था जो बवास्ते इब्राहिम आया था, असल था हुक्म अल्लाह ताला का। और ये बड़ी सआदत की बात है कि काबतुल्ला बनाने के लिए नाम बनाम ताइन के साथ अल्लाह हुक्म फरमावे कि इब्राहिम अपने साथ मदद में इस्माइल को शामिल कर लेना जी। इजन अफ अला यानी तब तो मैं जरूर करूंगा, एक तो अल्लाह का हुक्म और वास्ता अब्बा जान जी। मालूम हुआ कि हमें भी हर नेक अमल के बाद ये दुआ का एहतमाम करना चाहिए, रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम, हर नेक अमल के बाद ये दुआ करनी चाहिए। बल्कि बास सलफ ने तो इसमें एक चीज और बढ़ाई कि साथ में रब्बी गफिर वरहम भी दुआ में मांग लें, इसीलिए कि उस नेक अमल में हमसे जो कोताही हुई उसकी तलाफी के लिए रब्बिक फिर वरहम, और रब्बना तकब्बल मिन्ना उस अमल की कबूलियत के वास्ते जी। ज़ौफ शेख यानी हजरत इब्राहिम अलैहिस्सलाम के लिए दीवार पर पत्थर उठाना दुश्वार हो गया, हजरत इब्राहिम अलैहिस्सलाम के लिए दीवार पर पत्थर उठाना दुश्वार हो गया, इसलिए कि दीवारें ऊंची ऊंची हो गई, इतने ऊंचे तक कैसे पत्थर उठावे बूढ़े आदमी के लिए 100 साल की उम्र, तो कैसे वो पत्थर उठाते, दुश्वार हो गया जी।
فقام على حجر المقام فجعل ينابل الحجارة ويقولان ربنا تقبل منا إنك أنت السميع العليم.
ہاں حضرت اسماعیل پتھر دیتے جاتے تھے, اسی لیے دیکھیے شراح کہتے ہیں کہ اس عالم میں کعبۃ اللہ سے زیادہ اشرف کوئی عمارت نہیں ہو سکتی. کیوں؟ نمبر ایک, اس عمارت کو بنانے کا حکم رب العالمین نے دیا, اللہ نے حکم دیا کعبہ بناؤ. نمبر دو, حکم پہنچانے والے جبرائیل امین اور تعمیر کی ڈیزائن کرنے والے بھی جبرائیل امین, کہ بتلائے نا کہ یہاں سے یہاں تک, یہاں سے یہاں تک, یہاں سے یہاں تک آپ کو تعمیر کرنی ہے, تو مہندس یعنی اس کا نقشہ بتانے والے بھی جبرائیل امین, اور عمارتوں کو آگے بڑھانے والے بانی کہہ دو, ایک بانی وہ حضرت ابراہیم خلیل اللہ, اور مدد کرنے والے حضرت اسماعیل علیہ الصلوۃ والسلام. اسی لیے اس سے اشرف کوئی عمارت اس کائنات کے اندر نہیں ہو سکتی. ارے یہ کافی ہے.